वेलकम टु दि खुलामञ्च पोडकास्ट ब्रट टु यु बाई भ्यू फाइन्डर्स। नमस्कार, मेरो नाम हो अब्दुस मिया र खुलामञ्च पोडकास्ट चाहिँ एउटा पोलिटिकल कन्भर्सेसन सिरिज हो जहाँ हामी हरेक हप्ता विभिन्न राजनीतिक दलका नेतृत्वलाई चाहिँ निम्त्याएर र सँगसँगै नेपाली पोलिटिक्स नेपाली पोलिटिकल डोमेनमा प्रत्यक्ष आफ्नो से राख्ने विभिन्न व्यक्तित्वहरूलाई चाहिँ बोलाएर हामी पोलिटिकल यो पोलिटिकल कन्भर्सेसन गर्ने गर्छौँ। यो पोलिटिकल कन्भर्सेसन सिरिजको दौरानमा आज हामीले हाम्रो स्टुडियोमा बोलाएका छौँ अधिवक्ता ओम प्रकाश अर्याल। मैले ओम प्रकाश अर्यालको बारेमा त्यति धेरै परिचय दिनु पर्दैन बिकज जति पनि सार्वजनिक सरोकारका मुद्दाहरू यो देशमा नेपाली पोलिटिक्स अथवा पोलिटिक्सभन्दा बाहिर हामीले देख्छौँ त्यहाँ उहाँको एउटा सशक्त प्रेजेन्स रहने गरेको छ र अहिलेको बदलिँदो परिस्थिति जसरी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष सँगसँगै देशका प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओलीले रिसेन्टली जसरी संसद विघटन गर्नुभयो र त्यो विघटन पछाडि चाहिँ नेपालको पोलिटिकल सिन चाहिँ अलिकति अनक्लियर भएको छ, एकदमै कन्फ्युज्ड स्टेटमा छौँ हामी। देशमा के भइरहेको छ, के हुन आँटिरहेको छ भन्ने विषयमा चाहिँ आज हामी यो पोडकास्टमा कन्भर्सेसन गर्छौँ। सबैभन्दा पहिला ओमजी, द खुलामञ्च पोडकास्टमा तपाईँलाई स्वागत छ।
धन्यवाद।
के भइरहेछ देशमा तपाईँको आँखाबाट हेर्दै गर्दाखेरि? होइन, हामीले संविधान प्राप्त गऱ्यौँ सबैभन्दा ठुलो कुरा, तर यस्तो देखियो कि त्यो प्राप्त गरेको संविधानको त कुनै अर्थ रहेनछ, प्रधानमन्त्रीले संविधान नमानेको जस्तो पनि देखियो अथवा त्यसलाई अपव्याख्या गरेको जस्तो देखियो, त्यसबाट उहाँले जस्तो किसिमको निर्णय लिनुभयो रिसेन्ट टाइममा, यसले चाहिँ नेपाली नेपालको संविधान चाहिँ एउटा कागजको टुक्रा सिवाय अर्को केही होइन रहेछ, यसलाई चाहिँ जसरी पनि प्रयोग गर्न मिल्ने रहेछ भन्ने किसिमको नजिर स्थापना हुन थालेको हो, के भएको हो देशमा?
विधिको शासन छैन भन्ने कुराको प्रमाण हो। विधिको शासन हुनलाई संविधान भएर मात्रै अथवा राम्रो संविधान नै भयो भने मात्रै हुने कुरा छैन। विधिको शासनको लागि त राज्यका सञ्चालकहरू कस्ता छन्, राज्यका सञ्चालकहरू असल छन् अथवा औसत छन् भने त्यही खालको हुन्छ, अब औसतभन्दा पनि तलको छन् भनेदेखि अब अहिलेको जस्तै हुन्छ। अहिलेको राज्यको सञ्चालकहरू खास गरेर प्रधानमन्त्री राष्ट्रपति जो ठुल्ठुलो पदहरूमा बसेका छन् उनीहरू चाहिँ उनीहरूको नैतिकता उनीहरूको यो कानुनको शासनप्रतिको प्रतिबद्धता निष्ठा चाहिँ औसतभन्दा पनि तल रहेछ भन्ने कुराको प्रमाण अहिले प्रधानमन्त्रीज्यूले राष्ट्रपतिज्यूले प्रमाणित गर्नुभयो। उहाँहरूले संविधानमै नभएको चाहिँ यो संसदको विघटनको कुरा अहिले गर्नुभयो। संविधानमा यस्तो अवस्थामा संसद विघटन गर्न पाइँदैन भन्ने कुरा प्रष्ट छ, अनधिकृत काम गर्नुभयो।
यो प्रधानमन्त्री अथवा प्रधानमन्त्रीका सपोर्टरहरूले चाहिँ होइन यो चाहिँ पाइन्छ, हुन त उहाँहरूले वेस्टमिन्स्टर सिस्टमको वकालत पनि गर्नुहुन्छ होइन, र यो चाहिँ प्रधानमन्त्रीसँग यो अधिकार छ, उहाँले आफ्नो अधिकार प्राप्त अधिकारलाई प्रयोग मात्रै गर्नुभएको हो, यो सही हो भनेर पनि उहाँहरूले भन्नुभएको छ। यसलाई अलिकति डिटेलमा हामीलाई सम्झाइदिनुहोस् न, प्रधानमन्त्रीले कहाँनिर गल्ती गर्नुभएको हो र ठ्याक्कै गल्ती चाहिँ के हो र यो कुन प्रकारको गल्ती हो? गल्ती मात्रै हो, सामान्य गल्ती हो जसलाई चाहिँ फेरि करेक्ट गर्न सकिन्छ, अथवा यो चाहिँ संवैधानिक अपराध नै हो? किनभने मैले तपाईँको अभिव्यक्तिहरू पनि प्रधानमन्त्रीले संसद विघटन सिफारिस गरिसके पछाडि राष्ट्रपतिले त्यसलाई सदर गरिसके पछाडि विभिन्न मिडियाहरूमा तपाईँका टिप्पणीहरू पनि पढेँ हेरेँ, तपाईँले चाहिँ यसलाई अलिकति यो गम्भीर अपराध हो भनेर चाहिँ चित्रण गर्नुभएको छ, यसलाई अलिकति डिटेलमा हामीलाई एक्सप्लेन गरिदिनुहोस् न।
हो, कसै कसैले यो पार्लियामेन्ट्री डेमोक्रेसीमा प्रधानमन्त्रीको विशेषाधिकार हो भनेर पनि भने, त्यो कुरा अहिलेको संविधान अनुकूलको व्याख्या होइन। त्यो 47 सालको संविधान अनुसार चाहिँ प्रधानमन्त्रीलाई त्यो अधिकार थियो, तर त्यसमा पनि अङ्कुश लगाउने अवस्थाहरू थियो। जस्तो गिरिजाप्रसाद कोइरालाले विघटन गर्नुभयो त्यसलाई चाहिँ सुप्रिम कोर्टले मानिदियो, तर मनमोहनले गर्नुभयो त्यसलाई मान्दैन। मनमोहनले गरेको किन मानेन भने मनमोहन चाहिँ अल्पमतको प्रधानमन्त्री हुनुहुन्थ्यो र उहाँको सम्बन्धमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको थियो त्यतिखेरको प्रणाली बमोजिम पनि, र त्यतिखेर चाहिँ पटक पटक संसद विघटन भएर अथवा संसद विघटनका दुष्प्रयासहरू भए ती कुराहरू अदालत पनि गए, त्यसले अस्थिरता ल्यायो। जस्तो भनौँ न, अब गिरिजाप्रसाद कोइरालाले विघटन गर्नुभयो, मध्यावधि चुनाव भयो, होइन, 5 वर्षको लागि गरेको, उहाँले चाहिँ आफ्नो स्वार्थको लागि चाहिँ विघटन गरिदिनुभयो। त्यसपछि कम्युनिस्टको सरकार बन्यो, एमालेको जम्मा 9 महिना गर्नुभयो, उहाँले पनि विघटनको लागि पेस गर्नुभयो, तर फेरि त्यसलाई अदालतले उल्टाइदियो। त्यसै गरेर देउवाले गर्नुभयो, बिचमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदाखेरि पनि यो चाहिँ प्रयास भएको थियो, तर पछि सुप्रिम कोर्टले मिल्दैन भनिदियो र चाहिँ त्यो अगाडि बढ्न पाएन। भनेपछि पटक पटक यस्तो खालको प्रयास भनौँ अथवा दुष्प्रयास भनौँ, यसको दुरुपयोग भएको हुँदा र त्यसले अस्थिरता, कुनै पनि सरकार 1 वर्ष 2 वर्ष पनि नटिक्ने भइसकेपछि स्थायित्वको लागि यो सोच विचार गरिकन संविधानमा राखेको, अहिले 72 सालको संविधानमा सोच विचार गरेर, त्यो पनि नेकपा एमाले नै प्रस्ताव गरेको, त्यो कुरा म प्रष्ट, त्यो कुराको म साक्षी छु। यो चाहिँ गर्नु हुँदैन, यो अस्थिरता भयो, अब संसद विघटन गर्ने कुरा नराखौँ संविधानमा भनेर लाने चाहिँ नेकपा एमाले हो त्यतिखेर। किन भन्दा कङ्ग्रेसले त बरु यो संसदीय व्यवस्थाको पक्षधर थियो, कङ्ग्रेस उसले चाहिँ होइन यो चाहिँ प्रधानमन्त्रीकै विशेषाधिकारको रूपमा राख्नुपर्छ भन्दै थियो, तर संविधानमा सुधारिएको संसदीय व्यवस्थाको रूपमा यसमा त्यो कुरा विशेषाधिकार झिक्यो। र अहिले यो जुन संसदीय प्रणालीमा त यस्तो हुन्छ नि भनेर जसले भनिरहनु भएको छ, उहाँहरूले बेलायतकै वेस्ट मिनिस्ट्रियल सिस्टम हेरौँ, 2011 उहाँहरूले पनि फिक्स टर्म पार्लियामेन्ट एक्ट ल्याउनु भएको छ, भनेको 5 वर्ष चाहिँ त्यो हुन्छ, 5 वर्षभन्दा अगाडि गर्ने हो भने त्यहाँ चाहिँ अब संसदको द्वितीयले त्यसलाई पारित गर्नुपर्छ, हो ल विघटन गर्ने मध्यावधिमा जाने भन्छ, प्रधानमन्त्रीले त्यो प्रस्ताव ल्याउँछ भने संसदको द्वितीयले हो हुन्छ भनेर भनिदिनुपर्छ, उसको सम्मति चाहिन्छ, होइन। अब बेलायत जहाँ जननी हो उसले समेत यो फिक्स टर्म पार्लियामेन्ट एक्ट ल्याएर त्यसलाई रोकिसकेको छ, त्यो अस्थिरता भयो भनेर। नेपालमा हामीले अब हामीसँग अल्पज्ञान छ, बेलायतको सबै पढ्नु पऱ्यो नि, अपडेट हुनु पऱ्यो नि, पछिल्लो अवस्था के छ त्यसको पनि अपडेट हुनु पऱ्यो नि त, त्यस कारणले यो चाहिँ अलि अल्पज्ञान हो। जसले चाहिँ यो भनिरहनु भएको छ उहाँहरूसँग नैतिकता पनि भएन, जसले त्यतिखेर संसद विघटन गर्नुहुन्न भनेर सबभन्दा अग्रपङ्क्तिमा बसेर वकालत गर्नुहुन्थ्यो हाम्रै कानुनविद साथीहरू पनि, उहाँहरू अहिले चाहिँ फेरि यो विघटनको पक्षमा उभिनु भएको छ। अब अहिलेको संविधानमा हेर्नुहुन्छ भने तपाईँले धारा 76 र धारा 85 दुईवटा हेर्नुपर्छ। धारा 85 कुरा भन्छु पहिला म, धारा 85 5 वर्षको कार्यकाल भनेर लेखेको छ, तर त्यसमा के लेखिया छ, यो संविधान बमोजिम अगावी विघटन भएमा बाहेक। अब यो संविधान बमोजिम अगावी विघटन हुने ठाउँ कहाँ छ भनेर खोज्दै जाँदाखेरि धारा 76 को 7 छ। अब धारा 76 को 7 कतिखेर चाहिँ त्यो एक्टिभ हुन्छ भन्ने कुरा हेर्ने हो भने, धारा 76 को 1 के भन्छ, बहुमतको प्रधानमन्त्री भन्छ, कुनै दलले बहुमत ल्यायो त्यसको नेता चाहिँ प्रधानमन्त्री बन्छ, अहिले केपी ओली त्यही अन्तर्गतको, उहाँले विघटन गर्ने कुरै भएन। अब त्यस्तो कुनै दलले बहुमत ल्याएन भनेदेखि चाहिँ संयुक्त सरकार बन्छ, संयुक्त सरकारको प्रधानमन्त्री त्यो बन्छ, त्यो पनि बन्ने चान्स छैन भने अल्पमतको सरकार बन्छ, सिङ्गल लार्जेस्ट पार्टीले बनाउँछ संसदमा, जुन दल ठुलो छ बहुमत नभए पनि त्यसले बनाउँछ, जस्तो 1951 चाहिँ मनमोहनले बनाउनु भएको थियो। अब त्यो पनि बन्न सकेन भने, किन अविश्वास धेरै हुन्छ नि त्यहाँ त, प्रतिस्पर्धी हुन्छन्, खिचातानी हुन्छ, त्यस्तो अवस्थामा कोही स्वतन्त्र सांसद, कुनै एकजना सांसदले ल म 30 दिनभित्र मैले विश्वासको मत लिन्छु, बहुमत मैले हासिल गर्छु 30 दिनभित्र, अहिले मलाई चाहिँ बनाउनुहोस् भनेर राष्ट्रपतिसँग उसले चाहिँ उसले निवेदन गर्छ। अब त्यो केही आधार देखियो, त्यस्तो चाहिँ उसले पुर्याउन सक्छ भन्ने आधार देखियो भने राष्ट्रपतिज्यूले चाहिँ लौ त बनाऊ तिमी, 30 दिन म हेरिदिन्छु भन्नुहुन्छ। त्यतिखेर चाहिँ 30 दिनभित्र उसले चाहिँ बहुमत प्राप्त गर्न सकेन अथवा विश्वासको मत लिन सकेन भने र अर्को सरकार बन्न सकेन, त्यसपछि पनि अर्को सरकार, पाँचौँ सरकार पनि बन्न सकेन, चौथो सरकार त त्यो इन्डिभिजुअल एउटा सांसदले बनायो आफैलाई प्रधानमन्त्री, उसले मन्त्री परिषद गठन गर्यो, अब उसले चाहिँ विश्वासको मत लिन सकेन र अर्को सरकार पनि बन्न सकेन, भनेको सरकार बन्न सक्ने सबै ढोकाहरू सबै सम्भावनाहरू बन्द भयो भने अब अर्को नयाँ सरकार दिनको लागि फेरि चाहिँ फ्रेस म्यान्डेटमा गइन्छ, त्यतिखेर मात्रै संसद विघटन हुने हो, त्यसलाई मात्रै हामी संवैधानिक मान्न सक्छौँ। त्योभन्दा बाहेकको कुरा यो अनधिकृत हो, अनअथराइज्ड हो, भनेको मतलब यहाँ संवैधानिक कि असंवैधानिक मात्रै प्रश्न होइन, संवैधानिक कि असंवैधानिक भन्ने त संविधानले कहीँ अधिकार दिएको छ प्रधानमन्त्रीलाई, त्यो अन्तर्गत उहाँले चाहिँ त्यो प्रयोग गर्नुभयो भने कहिलेकाहीँ एक्सेसिभ युज अफ पावर होइन, थोरै तलमाथि होला, प्रक्रिया नमिल्ला, यसलाई संवैधानिक कि असंवैधानिक भन्छौँ, तर कहीँ संविधानले ठाउँै दिएको छैन, टोटल्ली चाहिँ त्यो संविधानले दिँदै नदिएको पावर चाहिँ उहाँले एक्सर्साइज गर्नुहुन्छ भने त्यसलाई अनअथराइज्ड भन्छ, अनधिकृत भन्छ, त्यो कुरा चाहिँ सुरुदेखि नै अमान्य हुन्छ, त्यो सुरुदेखि नै मृत प्राय हुन्छ, त्यो भनेको त सुरुदेखि नै भोइड हुन्छ, एप इप्सो फ्याक्टो भोइड अथवा एब इनिसियो भोइड भन्छ हाम्रो कानुनको भाषामा, सुरुदेखि नै भोइड हुन्छ, त्यसलाई चाहिँ हामी इन्कार गर्न सक्छौँ, त्यसलाई अवज्ञा गर्न सक्छौँ, राज्यका अरू अङ्गले त्यसलाई अवज्ञा गरिदिन सक्छ। अहिले जस्तो अहिले राष्ट्रपतिले जुन विघटन गर्नुभयो, पार्लियामेन्टले त्यसलाई अवज्ञा गरिदिन सक्छ, किन पार्लियामेन्ट त 5 वर्षको लागि भनेको छ नि त, 5 वर्षको लागि भनेको छ भने उसलाई त मार्न पाइएन नि, ऊ त जनताले पठाएको संस्था, त्यो प्रतिनिधिहरू हो नि त, जनताको प्रतिनिधि भनेको जनताको सार्वभौम सत्ता त्यहाँ छ, अहिले उनीहरूमा डेलिगेसन गरिरहेछ, उनीहरूले बनाएको राष्ट्रपति र प्रधानमन्त्री, अब जसले बनायो उसैले मार्न सक्छ आफ्नो चाहिँ जुन धरातललाई चाहिँ उसले सक्न, मतलब त्यसलाई भत्काउन सक्छ, सक्दैन। त्यस कारणले राज्यका 3 अङ्ग बिचको एउटा यो जुन केही आफ्ना विशिष्ट अधिकारहरू छन्, शक्तिहरू छन्, त्यो अवशिष्ट अधिकारहरू पार्लियामेन्टको पनि छ, एक्जिक्युटिभको छ, जुडिसियरीको छ, सबै आफ्नो विषयमा, जुडिसियरीको न्याय सम्बन्धी अवशिष्ट अधिकार छ।
यो प्रक्रिया, यो संसद विघटनको प्रक्रिया सकिसके हो कि? किनभने एउटा यो कन्टेक्स्ट कस्तो देखिन्छ भने, प्रधानमन्त्रीले सिफारिस गर्नुभयो, राष्ट्रपतिले तुरुन्तै त्यसलाई सम्भवतः यसलाई फेरि सोच विचार गरेर त्यो थिङ्किङ टाइम चाहिँ दिन सक्ने पोसिबिलिटी हुँदो रहेछ, राष्ट्रपतिले त्यो पनि गर्नु भएन, सिधै लाल मोहर लगाइदिनु भयो त्यसलाई, त्यो गरे पछाडि यो सकिसकेको हो कि अझै प्रोसेस केही बाँकी छ पार्लियामेन्ट डिजल्भ हुनको लागि?
होइन, उहाँहरूको तर्फबाट त सकिसक्नु, तर त्यसलाई अवज्ञा गरिँदैछ, होइन, त्यसलाई अवज्ञा अरू राज्यका अरू अङ्गले मानिदिनु पऱ्यो नि त।
भनेको कुन कुन अङ्गले
अरू चाहिँ जस्तो अहिले चाहिँ कार्यपालिकाले चाहिँ विघटन गर्यो, होइन, कार्यपालिकाले अर्को अङ्गलाई, अर्को अङ्गको एउटा सभालाई भनौँ न, प्रतिनिधि सभालाई विघटन गर्यो भनेको छ, तर त्यो प्रतिनिधि सभाले चाहिँ यसलाई मानिरहेको छैन अहिले पनि, किन भन्दा सभामुखले, अरू सांसदहरूले, अरू केपी ओली इतरको समूहले कसैले पनि मानेको छैन।
भनेको एउटा यस्तो कन्टेक्स्ट हामी देख्न सक्छौँ जहाँ चाहिँ पार्लियामेन्ट प्रधानमन्त्रीले डिजल्भ भनेर घोषणा गरे तापनि, राष्ट्रपतिले घोषणा गरे तापनि, पार्लियामेन्ट कल हुने इन नियर फ्युचर अदालतभन्दा अगाडि नै, होइन, हुन त, किनभने अहिले सबैजनाको आँखा चाहिँ सर्वोच्च अदालतले के भन्छ, किनभने 11 कि कतिवटा रिट परिसक्यो
भन्ने
त्यो जानकारीमा आएको छ। सो यो कुरा चाहिँ अदालतले बोल्नुभन्दा अगाडि नै पार्लियामेन्ट बस्न सक्ने पोसिबिलिटी हुन्छ कि हुँदैन, त्यो भयो भने
एसर्ट गर्नु पऱ्यो। मैले अघि अवशिष्ट अधिकार भने नि, रेसिडुअल पावर, केही केही कुराहरू जस्तो चाहिँ अब सम्पूर्ण रेसिडुअल पावर, इनहेरेन्ट पावर त पिपलमा छ, तर पिपलले पनि थ्रु को मार्फत भन्दा राज्यका 3 अङ्ग मार्फत गर्छ, एक्जिक्युटिभ, जुडिसियरी र लेजिस्लेटिभ, र अहिले त संवैधानिक निकायहरू पनि छन्, विभिन्न आयोगहरू पनि छन्। भनेपछि हाम्रो सोभरेन्टीको एक्सर्साइज ती 3 मेजर अङ्ग अर्गन्सबाट हुन्छ। अब एक्जिक्युटिभले दुरुपयोग गर्यो अथवा अर्को अङ्गमाथि एट्याक गर्यो नि त, अहिले त प्रहार गर्यो अर्को अङ्गको चाहिँ अस्तित्व समाप्त पार्ने कुरा, संविधानलाई समाप्त पार्ने कुरा गर्यो भने, अब पार्लियामेन्टको के छ, उसको चाहिँ आफ्नो केही अवशिष्ट अधिकारहरू पनि छ, अर्को शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम लेजिस्लेटिभ फङ्सन छ उसको, होइन, व्यवस्थापकीय, अर्को भनेको चेक एन्ड ब्यालेन्सको चाहिँ उसको त्यो चाहिँ त्यो फङ्सन पनि छ। भनेको एक्जिक्युटिभले गरेको पावरको मिसयुजलाई करेक्सन गर्नको लागि चाहिँ चेक एन्ड ब्यालेन्स, त्यसलाई चाहिँ नियन्त्रण र सन्तुलन गर्ने कुरा भनेको यसमा के छ, अब त्यो एउटा भयो। अब अर्को भनेको के छ भने जुडिसियरी त छ, उसले जुडिसियल रिभ्यूको मार्फत चाहिँ पार्लियामेन्टको पनि एक्जिक्युटिभको एक्सनहरूको उसले चाहिँ रिभ्यू गर्न सक्छ र त्यसलाई करेक्सन गर्न सक्छ। अब यो जुडिसियरीमा पनि प्रवेश गरिसकेका छ, त्योभन्दा अगाडि पार्लियामेन्टले पनि यसलाई चाहिँ डिरिकग्नाइज गरेर, यसलाई चाहिँ डिसओबिडियन्स गरेर अवज्ञा गर्न सकिन्छ नि त। मानौँ तपाईँले आज राष्ट्रपतिले भनिदिनु हो आजदेखि नेपाल छैन भनेर भन्नुभयो भने, मैले कोर्टमा गएर नेपाल छ भनेर मैले प्रमाण लिएर आउने कि? किन नेपाल छैन भनेदेखि त कोर्ट पनि नहुने होला फेरि, होइन, त्यस्तै कुरा, होइन, आज ल म अहिले चाहिँ ओम प्रकाश अर्याल म त जीवित छु नि, अब पार्लियामेन्टले के अरे पार्लियामेन्ट जोसुकीले भनौँ न, अब केपी ओलीले, विद्यादेवी भण्डारीले ओम प्रकाश अर्याल त मृत घोषणा गरिएको छ भन्नुभयो भने म मरेको हुन्छ र, किन त्यो कुरा भन्ने त उहाँहरूको जुरिस्ट्रिक्सनको कुरा होइन नि, त्यो उहाँ डाक्टरले भन्यो भने ल मान्नु होला, तर चाहिँ त्यो अनधिकृत भनेको त्यही हो कि, अनअथोराइज कुरा है। त्यस कारणले यो चाहिँ आफूमा जुन अधिकार छैन त्यो अधिकारको देखाएर, त्यो 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 अधिकार छ भन्ने देखाएर गरेको छ भने त्यो चाहिँ स्वत अमान्य, स्वत अवैध, होइन, त्यो स्वत अवज्ञा योग्य हुन्छ। अहिले राष्ट्रपतिज्यूले प्रधानमन्त्रीज्यूले गरेको कुरा भनेको त्यही हो, त्यस कारण त्यसलाई चाहिँ अवज्ञा गर्ने पार्लियामेन्टले, र आफ्नो सेसन चाहिँ बोलाउने कुराको सम्बन्धमा, खास त अब पार्लियामेन्टको सेसन बोलाउँदाखेरि चाहिँ मन्त्री परिषदले सिफारिस गरेर राष्ट्रपतिले बोलाउनु पर्ने हो, तर उहाँहरू आफै अवरोध गर्नुभयो यसलाई, उहाँ आफैले भङ्ग गरेँ भन्दै हुनुहुन्छ, उहाँले चाहिँ यसलाई चाहिँ प्रहार गर्नुभयो यहाँ, होइन, अब भनिसकेपछि अब पार्लियामेन्ट आफै जाग्छ कि जाग्दैन, अथवा सभामुखले यसलाई जगाउन सक्नुहुन्छ, मतलब क्रियाशील बनाउन सक्नुहुन्छ कि सक्नुहुन्न, अहिले सेसनमा लान सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने सम्बन्धमा अब केही व्याख्या चाहिन्छ। यसमा ठ्याक्कै संविधानको धारा कसरी लेखियो भन्दा संविधानको धाराले गर्दा राष्ट्रपति प्रधानमन्त्री भनेका त बहुत अच्छा मान्छे हुन्छन्, यिनीहरू त बहुत बोनाफाइड मान्छे हुन्छन्, संविधान कानुनप्रति प्रतिबद्ध मान्छे हुन्छन्, त्यस कारणले शङ्का गर्नुहुन्न, यिनीहरूले बोलाइहाल्छन् नि भनेर लेखिया हो नि त। तर उनीहरूले त्यसो गरेनन्, उनीहरूले त्यसो गरेनन् भन्दैमा पार्लियामेन्टले हो त भनेर ऊ अकर्मण्य भएर बस्न मिल्दैन नि। उसलाई मार्दैछ कसैले, होइन, पिपुलको सोभरिटी कसैले मार्दैछ भन्ने त उसले आफ्नो पावर त एसर्ट गर्नु पऱ्यो नि, होइन, इनहेरेन्ट जुन पावर छ त्यो एसर्ट गरेर उसले चाहिँ अब आफ्नो सेसन बोलाउने कुरामा अब पार्लियामेन्टको चाहिँ काम कारवाहीलाई कसैले अवरोध गर्न पाइँदैन भनेर संविधानमा पनि लेखिएको छ, त्यो विशेषाधिकार हो। त्यो विशेषाधिकारको प्रकट कहाँबाट होला भन्दा अब सभामुखबाट, किन सभामुख पद त फेरि अहिले पनि उहाँहरूकै संसद विघटन हुँदाखेरि पनि जीवित रहन्छ, त्यो अर्को चुनावसम्म चाहिँ जीवित रहने हुन्छ। भनेपछि उहाँले चाहिँ अब आफैले कल गर्न सक्ने अवस्था, किन सिद्धान्तमा अडेर, लिखित संविधानमा अडेर गर्दाखेरि केही शब्दहरूले पुगेन त्यहाँ, किन जुन शब्द प्रयोग भएको छ त्यसले प्रधानमन्त्री राष्ट्रपतिको भूमिका माग्छ, तर उहाँहरूले अवरोध गर्नुभयो भने अब त्यसको स्पिरिटमा जानु पऱ्यो, त्यसको सिद्धान्तमा, अलिखित संविधानमा जानु पऱ्यो। लिखित संविधान मात्रै हुँदैन, त्यो शब्दभित्र अलिखित मूल्य मान्यताहरू पनि हुन्छन्, हो त्यो मूल्य मान्यतामा टेकेर संविधानलाई बचाउने, पार्लियामेन्टलाई बचाउने हिसाबले प्रयोग गर्नुभयो भने सभामुखले पनि सक्नुहुन्छ। त्योभन्दा अर्को पनि एउटा उपाय छ, छ महिनाभन्दा बढी चाहिँ पार्लियामेन्टलाई चाहिँ यो चाहिँ ग्याप गर्न पाइँदैन पार्लियामेन्टको सेसनको, भनेको मतलब अब छ महिना पुग्ने त 17 गते हो, पुसको 17 गते, 17 गते पछि उहाँहरूले बोलाइदिनु भएन भने स्वतः पार्लियामेन्ट चाहिँ सेसनमा हुन्छ, त्यस संविधानको व्यवस्था हो यो। छ महिनाभन्दा बढी ग्याप गर्न पाइँदैन भनेको त 6 महिनापछि त ग्याप भयो भने पनि स्वतः जाग्छ भनेकै हो, यो प्रक्रिया भन्ने कुरा त्यसपछि मेजर कुरा हुँदैन, त्यसपछि त स्वतः जाग्नुपर्छ, संविधानको व्यवस्था आफै प्रकट हुनुपर्छ। त्यसपछि
हुन त संसद विघटन गर्ने त्यो प्रक्रिया पनि संविधानमा छैन, त्यो उहाँहरूले अधिकार नभएको अधिकार प्रयोग गर्नुभयो भने पछाडि 6 महिना पछाडि संसद आफै जाग्नुपर्छ, अथवा छ महिनाभन्दा बढी चाहिँ संसद ग्याप गर्न पाइँदैन भन्ने कुरा पनि फेरि प्रिभेल गर्छ भन्ने त कसरी कन्फिडेन्ट हुने र, होइन। खैर अब के हुन्छ त, जस्तै दुईवटा प्रसङ्ग तपाईँले भन्नुभयो, एउटा चाहिँ अब सभामुखले पार्लियामेन्ट कल गर्न सक्ने एउटा पोसिबिलिटी, होइन, जुन चाहिँ अनरिटन अनस्पोकन कन्स्टिट्युसन, तर त्यो कन्स्टिट्युसनको मूल्य मान्यतालाई समातेर, अर्को चाहिँ सर्वोच्चमा जुन रिट परेको छ सर्वोच्चले यो निर्णय उल्ट्या हुन सक्ने र फेरि पार्लियामेन्ट बस्न सक्ने पोसिबिलिटी, यो दुइटै मध्ये कुनै पनि पोसिबिलिटी हुँदै गर्दाखेरि अब केपी ओली प्राइम मिनिस्टरको इन्स्टिट्युसन र विद्यादेवी भण्डारी राष्ट्रपतिको इन्स्टिट्युसनको अब के हुन्छ, उहाँहरू फेरि पोलिटिक्समा रहिरहन सक्ने पोसिबिलिटी हो, अथवा अब यो उहाँहरूको यो डिसिजन चाहिँ पार्लियामेन्टले अथवा जुडिसरीले इन्कार गरिसके पछाडि अब उहाँहरूको राजनीतिक भविष्य सकिएको हो, के हो अब?
उहाँहरूमा अलिकन पनि राजनैतिक नैतिकता हुन्थ्यो भने पहिल्यै थुप्रैचोटि उहाँहरूले जे गल्ती गर्नुभयो राजनैतिक हिसाबले नैतिक पतन भइसक्यो हो। नैतिकतामा त सानो प्रश्न आयो भने पनि नैतिकवान मान्छेले पदाधिकारीले राजीनामा दिन्छ, पदमुक्त आफै घोषणा गर्छ। तर उहाँहरूले के भयो भने एउटा नैतिकताहीन काम गरेपछि त्यसबाट बस्नको लागि अर्को महागल्ती गर्ने, होइन, ठुलो दुरुपयोग गर्ने गर्नुभएको छ। भनेपछि अब यो के हो, यसको चाहिँ थ्रेसहोल्ड धेरै क्रस गरिसक्यो यसले, जस्तो संविधानका आधारभूत संरचना भत्काउने, संविधानलाई छेदविच्छेद बनाउने, संविधानलाई भङ्ग गर्नेतर्फ उद्यत रहने, त्यस्ता खालका काम कारवाही गर्ने, योजनाबद्ध रूपमा गर्ने, षड्यन्त्रपूर्वक गर्ने हो भने चाहिँ अब त्यो कुराको प्रमाणित भइसकेपछि उहाँहरूलाई पदमुक्त गर्ने, पदच्युत गर्ने मात्रै कुरा होइन, होइन, पदमुक्त भन्दा पनि यस्तो प्रवृत्तिका मान्छेलाई पदच्युत भन्ने शब्द प्रयोग गर्नुपर्छ। पदच्युत, हजुर, पदच्युत गरिसकेपछि त्यो पार्लियामेन्ट सेसनमा आइसकेपछि, अधिवेशन सुरु भएपछि उहाँहरूलाई अविश्वासको प्रस्तावबाट प्रधानमन्त्रीलाई पदच्युत गर्ने अनि महाभियोगबाट चाहिँ राष्ट्रपतिलाई पदच्युत गर्ने, किन यस्ता मान्छे पनि प्रधानमन्त्री राष्ट्रपति बन्न पाउँदा रहेछन्, यो त पाइने पोलिटिक्समा चल्छ भन्ने भयो भने गलत नजिर बस्छ, दण्डहीनता कायम रहन्छ। विगतमा पनि यस्ता भएर दण्डहीनता कायम रहेको कारणले यिनीहरूले गल्ती गरेका हुन्, त्यस कारणले यिनीहरूलाई पदमुक्त गरिसकेपछि राज्य विरुद्धको अपराध, यो चाहिँ राजनीतिक अपराध हो उहाँहरूले गरेको, संवैधानिक अपराध हो यो, किन भन्दा संविधानलाई दखल दिने, संविधानलाई भङ्ग गराउने कुरामा उद्यत रहने, षड्यन्त्र गर्ने भनेको चाहिँ अन्तिममा त्यो राष्ट्रविरोधी काम नै हो, किन राष्ट्रलाई जे पनि हुनसक्छ नि, आज बेलुकी ल खुफिया एजेन्सीको प्रमुखसँग बस्यो, भोलिदेखि नेपाल छैन भनिदियो भने के गर्ने, आफूमा नभएको अधिकार प्रयोग गर्नेले त्यो पनि गर्न सक्छन् नि।
लगभग त्यस्तै नै भयो नि।
अब त्यो खुफिया एजेन्सीको प्रमुखसँग भेटेपछि यी घटनाक्रमहरू द्रुत गतिमा विकास भएको छन् भनेपछि शङ्का गर्ने आधारहरू छन्। भनेपछि यस्तो काम गर्नेहरूलाई भोलि चाहिँ राज्य विरुद्धको अपराधमा, जुन हाम्रो मुलुकी फौजदारी संहितामा पनि यो व्यवस्था छ दफा 49 र 50-51 उहाँहरूलाई चाहिँ राज्य विरुद्धको अपराधमा देशद्रोह, राजद्रोह, अलि राजनीतिक भाषामा देशद्रोही भन्छौँ हामीले होइन, ट्रेटर भन्छौँ। अब यहाँ चाहिँ राजद्रोह, देशद्रोह, यो राज्य विरुद्धको अपराध उहाँहरूले गरेको मानेर हामीले त्यसमा मुद्दा चलाउन सक्ने आधारहरू पनि हुन्छ। त्यो भयो भनेदेखि उहाँहरू चाहिँ राजनीतिबाट बहिर्गमनमा जानुहुन्छ, उहाँहरूको प्रवृत्तिले ठाउँ पाउँदैन, भविष्यमा यस्ता कुराहरू दोहोरिँदैनन्, होइन भने रुल अफ लमाथि, कन्स्टिट्युसनमाथि पटक पटक प्रहार हुन्छन् पटक पटक, अनि अस्थिरता, अनि संविधानले काम गरेन, व्यवस्थाले काम गरेन भन्यो, संविधान फेर्यो, आन्दोलन गर्यो, सधैँ यस्तो हुन्छ। अनि विकास निर्माण, यो चाहिँ सामाजिक न्यायका मुद्दाहरू, यो चाहिँ हाम्रो जुन सुशासनको मुद्दा सधैँ छायामा पर्ने भयो। हेर्नुहोस्
कस्तो अनफर्चुनेट कुरा है, दस एघार महिनादेखि यो एक हिसाबले लकडाउन छ होइन, इकोनोमिक लकडाउन छ, अफिसेसहरू खुल्या छैन, स्कुल्सहरू खुल्या छैन। अहिलेको हाम्रो मेजर कन्भर्सेसन चाहिँ के हुनुपर्ने, अब कहिलेदेखि खोप लगाउन पाइन्छ हुनुपर्ने स्थितिमा चाहिँ पार्लियामेन्ट रहन्छ कि रहँदैन, देश रहन्छ कि रहँदैन, लोकतन्त्र रहन्छ कि रहँदैन भन्नेतिर हाम्रो कन्भर्सेसन डिरेल भयो। तपाईँलाई के लाग्छ, यो जस्तो किसिमको स्थिति भयो बन्यो, यसमा चाहिँ प्रधानमन्त्री र राष्ट्रपति मात्रै जिम्मेवार हो कि प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू हुनुहुन्छ, उहाँहरू चाहिँ यो प्रक्रिया, यो घटना का निम्ति कतिको जिम्मेवार हुनुहुन्छ? उहाँहरूले केही गल्ती नगरेर यो पुरा केपी ओलीको सनकले गर्दाखेरि यस्तो भएको हो कि प्रचण्डहरू पनि उत्तिकै जिम्मेवार छन्?
यसमा पहिलो कुरा, सनक भन्ने मात्रै शब्द बढी प्रयोग भयो अहिलेसम्म, यो त दिमागको मात्रै उपज हो भन्ने छ, यो मात्रै होइन। सनक त एउटा हो, अहङ्कार, दम्भ, सनक एउटा हो, तर त्यसको पछाडि चाहिँ स्वार्थ हुन्छ। अब स्वार्थ विभिन्न किसिमका हुन्छन्, अर्थ राजनीतिक स्वार्थ, जब अब पोलिटिकल हामीले ल्याङ्ग्वेजमा भन्दा अर्थ राजनीतिक एउटा चाहिँ स्वार्थहरू हुन्छन्, उहाँहरूको अर्थ राजनीतिक पार्टनरहरू हुन्छन्, अर्थ राजनीतिक उहाँहरूको स्वार्थ समूह हुन्छ। हो त्यसको त्यो स्वार्थको रक्षा गर्नको लागि पनि यो चाहिँ सत्तामा बसिरहनु पर्ने, सत्तामा बस्नको लागि जे कुराले अवरोध गर्छ त्यसलाई निस्तेज गर्ने, संविधानले अवरोध गर्यो संविधानलाई निस्तेज गर्ने, कानुनले अवरोध गर्यो कानुनलाई निस्तेज गर्ने, कुनै एउटा राम्रो मान्छे, असल चरित्रको मान्छे छ त्यसले निस्तेज गर्यो त्यसलाई चाहिँ परास्त गर्ने, कुनै असल नेता छ त्यसलाई परास्त गर्ने षड्यन्त्रपूर्वक, हो यो खालको क्रियाकलापहरू हुन्छ। अहिले चाहिँ यो चाहिँ बढी चाहिँ यो फासीवादी चरित्र हो, फासिस्टहरूले यो गर्छ, केपी ओलीमा यो फासिस्ट चरित्र ज्यादा छ। उहाँले चाहिँ यो अर्थ राजनीतिक गिरोहसँग मिलेर उहाँले यो गरिरहनु भएको छ। उहाँले हेर्नुहोस् न, उहाँले चाहिँ राज्यको स्रोत साधन, जग्गा जमिन कसलाई दिइरहनु भएको छ? उहाँले ठेक्कापट्टा कसलाई दिनुहुन्छ? उहाँले कालोधन कतापट्टि अहिले चाहिँ छ? उहाँहरूको कमिसनको कालोधन कसले प्रयोग गरिरहेछ अहिले? कोही कोही चाहिँ यति होल्डिङ्स जस्ता त्यो चाहिँ चाँडचाँडो किन अरबपति भए होइन, किन उनीहरूले मात्रै चाहिँ राज्यको जग्गा जमिन, सारा मूल्यवान जग्गा जमिन कानुनै संशोधन गरेर किन उनीहरूलाई सुम्पिँदैछ? किन उनीहरूको जहाज चढेर पटक पटक विदेशको भ्रमणमा गइन्छ सिङ्गो जहाज लिएर? किन उनका हेलिकप्टर चढ्नुपर्छ? किन उनको हेलिकप्टरमा चढेर चाहिँ लगेर केक लगेर काटिन्छ लगेर होइन? किन उनको हेलिकप्टरमा बहालवाला मन्त्रीहरूको मृत्यु हुन्छ? डेस्टिनेसन त एक ठाउँ बनिएको थियो, अर्को ठाउँ किन लगिन्छ? किन तिनी व्यवसायीसँग गइन्छ त्यहाँ होइन? किन ती व्यवसायीका ती चाहिँ 5-स्टार होटल गोकर्ण रिसोर्टमा गएर नाच्ने गाउने हुन्छ पार्टीका कार्यक्रम? त्यहाँ गएर बास किन बसिन्छ? पार्टीका कार्यक्रम किन त्यहाँ हुन्छन्? यो छर्लङ्ग छैन। किन चाहिँ म नेपालको एक पैसो खर्च गर्दिनँ, म सिङ्गापुर गएर आफ्नो उपचार आफै गर्छु भनिन्छ, त्यहाँ गएर एनसेलको मालिककोमा किन बसिन्छ? छर्लङ्ग छन् भनेको यो यिनीहरू सबैको स्वार्थको कुरा छ। त्यस कारणले यो स्वार्थ रक्षाको लागि उहाँहरूले राज्य सत्ता चाहिँ कब्जा गर्नुभएको छ, राज्यको ऐन कानुन संविधान राज्य शक्ति मार्फत चाहिँ सत्तामा बसिरहने कुरा उहाँहरूको यो छ। त्यस कारणले यो एउटा के हो भने यो एउटा यो अधिनायकवादी भन्दा पनि यो सर्वसत्तावादी चरित्र भइसक्यो। किन भन्दा कसैले अब प्रश्न उठाउला भनेर मिडियालाई कन्ट्रोल गर्ने, संवैधानिक निकायहरूमा चाहिँ आफ्ना मान्छेहरू राख्ने, अख्तियारमा आफ्नो मान्छे राख्ने, अदालतमा आफ्नो मान्छे राख्ने, कहीँ पनि आफ्नो विरुद्धको आवाज कसैले उठाउन नपाओस् एउटा त्यो, अर्को उठाइहाल्यो भने उसलाई कसरी प्रतिशोध सान्ने, उसलाई कसरी ठेगान लाउने, यो खालको चाहिँ फासीवादी चरित्र छ। यसको कहिलेकाहीँ यसमा राष्ट्रवादको फ्लेभर चाहिँ दिइन्छ मान्छेलाई भ्रम पार्नको लागि, त्यो खालको छ। त्यस कारणले प्रत्यक्ष रूपमा गल्ती कसले गर्छ भनेर अप्रत्यक्ष रूपमा कसले गर्छ अथवा त्यसलाई रोकथाम गर्न नसकेको कारणले अरूका पनि गल्ती हुन्छन्। रोकथाम गर्ने त हाम्रो पनि दायित्व थियो होला, किन हामीले आज मात्र यो बहस गरे आउँला, त्यसपछि अगाडि किन गऱ्यौँ होला, अथवा आज किन बढी सक्रिय भयो, हिजोदेखि किन सक्रिय भएन होला। सिम्टमहरू त पहिलेदेखि आएको थियो नि त, यी मान्छे खराब भन्ने कुरा त हामी सबैलाई थाहा थियो नि, तर किन यिनीहरूलाई चुनावमा हामीले जितायौँ होला। हो, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कस कसको भूमिका छ भन्दा अप्रत्यक्ष भूमिका त हाम्रो पनि छ, त्यसमा मध्ये पनि ठुल्ठुला नेताहरूको त फेरि त्यो छ नै, उनीहरू त यस्तै यस्तै क्रियाकलापमा सहभागी भएकै छन्। उनीहरूको त एउटा गुट गुटको लडाइँ हो, तपाईँ जनता र उनीहरूको कुरा हेर्दाखेरि हाम्रो अर्को भ्यालुजको कुरा होला, उनको अर्को भ्यालुजको कुरा होला, हाम्रो एउटा प्राथमिकता होला, उनको अर्को होला, तर उनीहरूको भनेको एउटै प्राथमिकता छ। उनीहरूका पनि फेरि आफ्नै अर्थ राजनीतिक सरोकारहरू छन्, आफ्नै अर्थ राजनीतिक स्वार्थहरू छन् अरू गुटका पनि, किन भन्दा त्यो अर्थ राजनीतिक एउटा गिरोह, त्यो अर्थ राजनीतिक एउटा साझेदारीमा अहिलेको राजनीतिक व्यवस्थालाई चाहिँ कब्जा गरिएको छ। उनीहरूको बिचमा चाहिँ प्रतिस्पर्धा हो, एउटा प्रतिस्पर्धीले अर्को प्रतिस्पर्धीलाई सक्नको लागि चाहिँ उसको भन्दा ठुलो आफ्नो अर्थ राजनीतिक एउटा चाहिँ आधार खडा गर्नुपर्ने हुन्छ। त्यसको लागि बिजनेस कम्युनिटीसँग होइन, बिजनेस कम्युनिटीमा राम्रो पनि मान्छेहरू छन्, तर राम्रो मान्छेहरूलाई पनि तर्साएर होइन ब्ल्याकमेलिङ गरेर अनि काबुमा राख्ने काम गरिन्छ होइन। उनका चाहिँ त्यो ट्र्याक रेकर्ड खोज्ने, उनलाई चाहिँ चाहिने नचाहिने कुरामा दुःख दिने होइन, अनि पुँजी पलायन हुन्छ, यस्तो खालको प्रवृत्तिहरू हाबी भएको छ। त्यस कारणले यसमा प्रत्यक्ष रूपमा दोषी चाहिँ जोसँग अहिले राज्य सञ्चालनको जिम्मेदारी छ ऊ प्रमुख दोषी हो। त्यसपछि अब त्यसलाई चाहिँ नियन्त्रण र सन्तुलन गर्न नसक्ने, बेलैमा त्यसलाई रोकथाम गर्न नसक्ने जिम्मेवारीमा भएर पनि उनीहरूको पनि दोष हो र नागरिकको पनि दोष हो यसमा।
तपाईँले अब हुनसक्ने दुईवटा जुन कन्टेक्स्ट एक्सप्लेन गर्नुभयो अगाडि, एकजना सभामुखले संसद बिउताउन सक्ने र अर्को चाहिँ
संसद क्रियाशील गराउन सक्ने, मरेको छैन अहिले संसद,
क्रियाशील गराउन सक्ने र अर्को चाहिँ सर्वोच्चले यो निर्णयलाई उल्ट्याउन सक्ने, यो दुवै भएनन् भने के हुन्छ?
दुवै भएनन् भने यो सडकको विषय बन्छ, त्यसपछि लेजिटिमेसी क्राइसिस आउँछ। जुडिसियरीले संविधान बमोजिम निर्णय नगरेर अन्यथा गर्न थाल्यो भने जुडिसियरीको जनआस्था पनि घट्छ।
तपाईँ व्यक्तिगत रूपमा कति को अपेक्षा गर्नुहुन्छ?
म त अपेक्षा गर्छु, किन भन्दा सुशीला कार्की, तपाईँ हामी सँगै सडकमा थियौँ, सुशीला कार्कीलाई अनाहकमा महाभियोग लाग्यो, राम्रो काम गरे बापत महाभियोग लाग्यो होइन। त्यतिखेर हामी सडकमा थियौँ, सडकमा आजभन्दा भोलि भोलिभन्दा पर्सि बढेकै थियो।
त्यतिखेर नेपाली कङ्ग्रेसले
हो, नेपाली कङ्ग्रेस र माओवादीको संयुक्त सरकार भएको बेलामा उहाँहरूका सांसदहरूले त्यो काम कुकर्म गर्नुभएको थियो। त्यतिखेर हामी त्यतिखेर भोकल भयौँ, किनभने देशव्यापी रूपमा मान्छेहरू जागृत भएको थिए। हामी पनि बानेश्वरमा अथवा माइतीघरदेखि बानेश्वरसम्म हामीले पनि जुलुसहरू लगाएका थियौँ। तर त्यही बिचमा चाहिँ एउटा रिट निवेदन पर्यो, हाम्रै अधिवक्ता साथी सुनिल रञ्जन सिंहले दायर गर्नुभयो र यिनै चोलेन्द्र शमशेर जबरा अहिले जो प्रधान न्यायाधीश हुनुहुन्छ उहाँले चाहिँ स्टे अर्डर दिनुभयो, अन्तरिम आदेश दिनुभयो र त्यो चाहिँ महाभियोगलाई रोकिदिनुभयो। पार्लियामेन्टभित्र प्रवेश गरेको विषयलाई पनि उहाँले रोकिदिनुभयो नि त, रेस्क्यु गरियो नि त त्यतिखेर। भनेपछि हो, यस्ता खालका उदाहरणहरू तमाम छन्।
यो पालिको पार्लियामेन्ट रेस्क्यु हुन सक्ने सम्भावना छ?
हुनुपर्छ, हामी त्यही भन्छौँ, हुनुपर्छ, हुने आधारहरू छन्। किन भन्दा मैले त अघि नै भने नि, यो त संवैधानिक हिसाबले कहीँ आधार जिरो जिरो, यसमा जिरो भ्यालु हो यो अहिलेको यो चाहिँ संसद विघटनको जुन निर्णय हो, जिरो भ्यालु यसको। किन भन्दा यो स्वत अमान्य छ, स्वत बदरभागी छ।
कतिपयले मैले के पनि भनेको सुने भने अब चाहिँ राष्ट्र अझ बढी अन्योलमा जान्छ, किनभने सर्वोच्चले पनि यो पार्लियामेन्ट डिजल्भ जुन भयो, जुन निर्णय भयो, यसलाई चाहिँ बदल्ने त्यत्रो ठुलो इच्छाशक्ति देखिँदैन भन्ने कुरा पनि छ, र यो पछाडि चाहिँ अब अझै बढी सङ्कटकाल लाग्ने, अझ बढी समस्याहरूतिर भड्खालोतिर चाहिँ देश गइरहेको छ भन्ने किसिमको आकलन धेरैले गरेको पनि देखियो। त्यसमा तपाईँको के
होइन, एउटा के छ, अब ओलीसँग ल मानिलिउँ राज्य शक्ति होला होइन, राज्य शक्ति, राज्यको ब्युरोक्रेसी, राज्यको पुलिस सेना प्रयोग गर्न पनि सक्लान्, राज्यका संवैधानिक निकायहरू अदालतहरूमा पनि उनको प्रभाव पर्ला अरे होइन, तर जनता त उनीसँग हुँदैनन् नि,
छैन,
खालि निरङ्कुशता एउटा अधिनायकवाद सर्वसत्तावादको आधारमा म चाहिँ ठेगान लगाउँछु भने भनेदेखि त्यतिखेर उनको शासनको अवज्ञा हुन्छ, उनको अथोरिटीको अवज्ञा हुन्छ नि त, भनेको हामी सडकमा हुन्छौँ, भनेको उनको शासनको अवज्ञा हुनु भनेको त्यतिखेर एउटा चाहिँ ठुलो लेजिटिमेसीको क्राइसिसको कुरा, अवज्ञा भनेको लेजिटिमेसी क्राइसिससँग सम्बन्धित छ। अहिलेसम्म हामीले योभन्दा अगाडिको चरणसम्म एउटा विश्वासको सङ्कट भनेका थियौँ, क्राइसिस अफ कन्फिडेन्स, अब विश्वास लाग्न छोड्यो, तिमीले हाम्रो हित गर्छौ, देशको हित गर्छौ भन्ने कुरा विश्वास लाग्न छोड्यो। सुरुमा के हुन्छ, शङ्काको सुविधा दिन्छ, शङ्काको सुविधा दिने चरण पार गरिसकेपछि विश्वासको सङ्कट, अब तिमीलाई अविश्वास गर्छौँ भन्छौँ, त्यसपछि बिस्तारै त तिमी त दुश्मन हौ, यो राष्ट्रको दुश्मन हो, यो संविधानको दुश्मन हो भन्ने त आज त हामी ओलीलाई र विद्यादेवी भण्डारीलाई तिमी यो संविधान र यो राष्ट्रको दुश्मन हौ भनिरहेछौ, भनेको उनको अथोरिटीलाई हामीले च्यालेन्ज गरिसक्यौँ, उनको अथोरिटीलाई हामीले अवज्ञा गरिसक्यौँ, तिमीले गरेको कुरा हामी मान्दैनौ होइन, बरु चाहिँ हामीलाई तिमीले चाहिँ तिम्रो चाहिँ अहिले तिम्रो हातमा भएको अथोरिटी दुरुपयोग गरेर कारवाही गरे पनि गर, तर हाम्रो कन्साइन्सले यो कुरा देखेन, हामी तिमीलाई डिसओबिडियन्स गर्छौँ, तिम्रो अथोरिटीको डिसओबिडियन्स गर्छौँ भनेर भनिसक्यौँ हो। यो कुरा चाहिँ अब तमाम जनताले भने, भरि पार्लियामेन्टेरियनहरूले भने, अरू पार्टीहरूले भने, त्यही पार्टीभित्रका अरू ओली इतरका मानिसहरूले भने भनेदेखि त्यतिखेर अब ओलीसँग राज्य सत्ता होला, तर चाहिँ अरूसँग जनता जनताको अभिमत हुन्छ, अन्तिममा जित कसको हुन्छ, जनताको जित हुन्छ हो। त्यस कारणले यो एउटा लेजिटिमेसीको क्राइसिसमा जानुभन्दा अगाडि त्यो रोकथाम गर्नुपर्छ र संविधानलाई बचाउनुपर्छ। त्यो लेजिटिमेसीको क्राइसिस आयो भने यो संविधान रहँदैन, फेरि नयाँ नवनिर्माण, किन शक्ति सन्तुलन तलमाथि हुन्छ, हामी राजनीतिक प्राणीले त्यो बुझ्नुपर्छ, खालि संविधान यत्तिकै काम गर्छ भन्ने होइन, संविधान राम्रो हुँदै भए हुन्छ, त्यसको शक्ति सन्तुलन तलमाथि परिहाल्छ नि।
यो 24 घन्टाभन्दा बेसी भइसक्यो पार्लियामेन्ट डिजल्भ भएको, निर्णय भएको होइन,
हजुर,
र सर्वोच्च अहिलेसम्म बोलेको छैन। तपाईँलाई यसो हेर्दा लाग्दैन अलि ठुलो आन्दोलन भइहाल्यो भने चाहिँ बरु यसलाई खारेज गरौँला, नत्र भए सदर गर्नुपर्छ भनेर सर्वोच्च चुप लागेर बसेको हो कि? किनभने यो निर्णय त असंवैधानिक हो भन्ने त हरेक संविधानका जानकारहरूले भनिसके भने पछाडि सर्वोच्च निकायलाई, सर्वोच्च अदालत का प्रमुखलाई चाहिँ यो कुरा जानकारी नभएको त होइन। यति 24 घन्टाभन्दा बढी समय किन लागिरहेछ, यति टाइम
गर्छ। तपाईँले एकदम ठिक कुरा गर्नुभयो, भारत टाढा नजाउँ, भारतकै अभ्यास हेर्ने हो भने आजको आजै होइन, बेलुकी रातिमा काम हुन्छ त्यहाँ सुप्रिम कोर्टले, पटक पटक इलेक्सन सम्बन्धी विवादहरू आउँदाखेरि होइन, तामिलनाडुकै हेरौँ न, उहाँहरूको रातिमा गरिदियो नि त उसले निर्णय होइन, अथवा महाराष्ट्रकै कुरामा भनौँ न, रातिमा उनीहरूको बेन्च बसेर गरिदिन्छ, कति बस्यो कति, कहिलेकाहीँ त्यो जुन चाहिँ त्यो फाँसीको सजाय सुनेको त्यसमा अपिल गर्ने कुराहरू हुन्छ, त्यो रातिमा उनको बेन्च बसेको छ, भनेको त्यो जरुरी महत्त्वको विषयहरू छ भने रातिमा पनि बेन्च बसेर गरेको छ। यहाँ त अब 2 दिन 3 दिन 4 दिन 5 दिन यसरी चाहिँ लट्काइदिने कुराहरू भयो भनेदेखि यसले अप्रत्यक्ष रूपमा फेरि एक्जिक्युटिभको जुन चाहिँ त्यो मिसयुज अफ पावरलाई चाहिँ यसले अप्रत्यक्ष सहयोग गरेको कि भन्ने शङ्का गर्ने आधारहरू त दियो नि त यसले, त्यस कारणले यसलाई तुरुन्त प्राथमिकतामा राखेर यसको सुनवाई गर्नुपर्छ, तुरुन्तै स्टेडर हुनुपर्छ भन्ने यो चाहिँ आम जनताको अपेक्षा हो र मेरो पनि त्यो अपेक्षा हो।
डेफिनेटली अब यो त एकदमै मुस्किल घडीमा आइपुग्यौँ हामी होइन, जहाँ चाहिँ देशको प्रधानमन्त्रीले संविधान नमान्ने स्थिति भनेको त यो सामान्य स्थिति होइन। यो स्थितिमा अब आम नागरिक, पत्रकार, तपाईँहरू जस्ता पब्लिक लिटिगेसन मा एकदमै सक्रिय अधिवक्ताहरू, यो सबैजनाको एक किसिमको कोएलेसन बन्नुपर्ने स्थिति अथवा यो एउटा संविधान बचाउनको लागि एउटा कमन फाइट गर्नुपर्ने स्थिति बनिसकेको होइन र तपाईँले कहीँ कतै यस्तो प्रयास भएको देख्नुभयो?
त्यो जरुरी छ, किन भन्दा हामी सामान्यतया राजनीति गर्ने त होइन होइन, तर चाहिँ हामी नागरिक भएको हुनाले हाम्रो राजनीतिक भूमिका पनि छ। अब त्यो राजनीतिक भूमिका अब ट्रस्ट गर्न लायक कोही छ भने उसलाई हामीले दिन्छौँ, त्यो ह्यान्डओभर गर्छौँ, डेलिगेट गर्छौँ त्यो हाम्रो, र उसको सहयोगी बन्छौँ, तर ट्रस्ट गर्न कोही लायक भएन भने हामी आफै अग्रसर हुने कुरा हो, किन हाम्रो नागरिक दायित्व पनि छ यो राष्ट्रप्रति, यो व्यवस्थाप्रति, संविधानप्रतिको। अब त्यो चाहिँ अब हामी हेर्दैछौँ अहिले, अब ओली इतरको समूहबाट कम्तीमा पनि यो अहिलेको तत्कालको चाहिँ यो आक्रमणलाई निस्तेज गर्ने काम हुन्छ कि हुँदैन, उहाँहरूले कतिको सक्रियता देखाउनुहुन्छ देखाउनु, अथवा अकर्मण्य बस्नुहुन्छ, अथवा उहाँहरू पनि त्यसैमा साझेदारी गर्नुहुन्छ, भागभन्डामा जानुहुन्छ भने त्यतिखेर अब उहाँहरूको पनि विरोध गर्नुपर्ने स्थिति हुन्छ। तर अहिले चाहिँ हामीले अझै पनि त्यो परिस्थितिमा नजाओस्, किन भन्दा हामी सडकमा जान्छौँ र हामी सक्रिय भयौँ भने पनि त्यो हाम्रो काबुभित्र हुँदैन, किन हाम्रो त त्यत्रो सञ्जाल छैन फेरि होइन, हामीले सुरु त गरौँला त्यसलाई, तर त्यसको आउटकम के हुन्छ भन्ने कुरा प्रेडिक्ट गर्न नसक्ने अथवा आउटकमको व्यवस्थापन गर्न नसक्ने अवस्थामा छ भने, अथवा यो अवस्थाभन्दा ठुलो क्षति हुन्छ, तुलनात्मक हानि ज्यादा हुन्छ भने त्यतिखेर हामीले संयमता अप्नाउनु पर्ने पनि छ। नत्र अब अहिले कल गरौँ भन्यो भनेदेखि अब जनताहरू त आन्दोलित हुन्छन्, तर त्यसलाई आफ्नो काबुमा लिएर त्यसको चाहिँ भविष्यसम्म पनि त्यसको व्यवस्थापन गर्ने कुरा, त्यो जिम्मेवारी बहन गर्ने क्षमता आफूसँग छ कि छैन, त्यो क्यापेसिटी आफूसँग छ कि छैन भनेर फेरि हामीले मूल्याङ्कन आत्मसमीक्षा पनि गर्नुपर्छ। मैले तत्काललाई के देखेको छु भने खतरा पनि उत्तिकै छन्। हामीले ठुलो आन्दोलनको आधिबेरे त खडा गरौँला, एउटा पक्ष छ जङ्गलमा छ, उसले चाहिँ एकदलीय व्यवस्थाको लागि लडिरहेछ, अर्को निरङ्कुशताको लागि लडिरहेको छ, केपी ओलीको भन्दा पनि निरङ्कुशता शिक्षकहरू मारिरहेको छ उसले, एउटा उदाहरण, अरू अरू पनि मारिएका होलान्। अब एउटा पक्ष छ फेरि पुरानै चाहिँ राजा ठिक भन्ने पनि पक्ष छ, भनेपछि अब विभिन्न पक्षहरू छन्। अब यो अहिले ठुलो एउटा अव्यवस्था भयो देशमा भनेदेखि ती पक्षहरूले गर्न सक्छन्, फेरि भूराजनीतिक चपेटामा छ नेपाल, भनेपछि अब यो हाम्रो काबुमा हुन्छ कि हुँदैन, योभन्दा बेटर अवस्था आउने हो भनेदेखि त हामी गर्नु पनि पर्ला, तर बेटर अवस्था आउने स्थिति छैन भने हामी बिस्तारै बिस्तारै यसलाई चाहिँ करेक्सन गरेर ट्र्याकमा ल्याउने कुरा, ठुलो छलाङ मार्ने भन्दा पनि, नत्र त अब उपयुक्त अवसरहरू हामीले राजनीतिमा कहिले काहीँ
कुरा यो सबै कुरा बिर्सेर निर्वाचनै सही हो, ल छ महिनामा निर्वाचन जाउँ भन्ने मनोभावना पनि कतिपय स्थितिमा मैले धेरै मान्छेहरूको त्यो पनि पाएँ होइन। हामी जब यो संसद विघटन राष्ट्रपतिले पारित गर्ने बित्तिकै तुरन्त बालुवाटारमा गएर हामीले प्रदर्शन पनि गऱ्यौँ। प्रदर्शन गर्दै गर्दाखेरि केही साथीहरूले मलाई पनि टेक्स्ट गरेर फोन गरेर तपाईँहरूले चाहिँ यो प्रदर्शन गर्नुभन्दा बरु इलेक्सनको तयारी गर्नु फाइदाजनक हुन्छ नि भनेर समेत भन्नुभयो। नेपाली कङ्ग्रेसका केही नेताहरूले पनि प्रिटी मच यो बाहिर जसरी भने पनि भित्र चाहिँ इलेक्सनको तयारी नै गर्नुपर्ने हो कि भनेको गाई गुई त्यो हल्ला पनि सुनियो। इलेक्सनलाई अब अहिले विरोध नगर्ने र इलेक्सनको तयारी गर्न थाल्ने, इलेक्सन हुन्छ त प्रधानमन्त्रीले भनेअनुसार वाचा गरेअनुसार छ महिनाभित्रमा इलेक्सन हुन त उहाँहरूले त्यो डेट पनि डिसाइड गर्नुभएको छ। हिजो म एकजना एउटा ग्रुपमा थिएँ, उहाँहरूले के भन्दै हुनुहुन्थ्यो भने चान्चुन 12 अर्ब पैसा लाग्दो रहेछ चुनाव गराउनको लागि, अनि निर्वाचन आयोग त एकदम ढुक्कसँग रेडी भएर बसिहाल्छन्, हामी तयार छौँ भनेर भनिदिन्छ। त्यस कारणले गर्दाखेरि यो इलेक्सनमा जाने बाटो सही हो?
पहिला संवैधानिक प्रणाली हामीले के बसाएका छौँ त्यसमा टेक्नु पऱ्यो नि त। विधिको शासन मान्दिनँ भनेर भन्छ भनेदेखि त जेसुकै गरे पनि भयो होइन, इलेक्सन आज भोलि जहिले गए पनि भइहाल्यो नि उहाँहरूको लागि, त के भन्नु, उहाँहरू यत्तिकै चाहिँ हुइममा हिँड्नुहुन्छ भनेदेखि केही भन्नु छैन उहाँहरूको लागि। तर जे संविधानमा लेखिया छ संविधान पालना गरेर संविधान बमोजिम जाने कुरा गर्नु पऱ्यो नि। अब त्यो चाहिँ त्यस कारणले यहाँ चाहिँ के छ भने अत्यन्तै हल्का फुल्का टिप्पणीहरू, त्यस्ता हल्का फुल्का कुराहरूको पछाडि लाग्ने कुराहरू, यो अहिले यो प्रवृत्ति हाबी भएको छ। त्यस कारण पहिला हेर्नु पऱ्यो हामीले विधि विधान नियम कस्तो बनाएका छौँ, त्यो नियम अनुसार चल्नु पऱ्यो नि। इलेक्सन ल बिचमा विघटन गरेको मान्य हुन्छ भने पहिला संविधान संशोधन गरेर त्यही बनाऊ नि त व्यवस्था, त्यो व्यवस्था अनुसार हिँड त्यसपछि। तर त्यो व्यवस्था अहिले होइन नि त, अहिले त जे हो संविधानमा त्यो अनुसार चल्नु पऱ्यो नि।
नेपालको संविधानमा यति स्पष्ट हुँदा हुँदै पनि मान्छेहरूले नेपालको संविधानको चाहिँ रेफरेन्स नदिएर होइन बेलायतमा के छ अथवा अन्य कुनै देशमा कुन व्यवस्था छ भनेर किन यो तर्क गरिरहेका छन्? यो तर्क कुतर्क के हो? यो
एकाडेमिक डिबेटहरूमा यस्तो कुरा काम लाग्छ, तुलनात्मक अध्ययनमा होइन, कम्पेरिटिभ जुरिस्प्रुडेन्स भन्ने हुन्छ हाम्रोमा, त्यसमा चाहिँ काम लाग्छ यी कुरा। कुनै कुरा नेपालको व्यवस्थाको बारेमा स्पष्ट गर्नु पऱ्यो भने अरू देशको अभ्यास के छ भनेर हो, तर लागु हुने त नेपालकै व्यवस्था हो नि। संविधान त आफ्नो देशको मौलिक हुन्छ नि, त्यस कारण हाम्रो देशको संविधान आफ्नो मौलिक संविधान हो है, कसैको यो चाहिँ अरूकोसँग ठ्याक्कै मिल्ने कुरा हुँदैन। केही केही प्रिन्सिपलका कुराहरू मिल्लन् तर हुबहु मिल्दैन, त्यहाँभन्दा हामी धेरै पछिल्लो संविधान हो नि त यो त। हामीले त धेरै कुराहरू अन्त भएका गल्ती कमी कमजोरी नदोहोऱ्यौँ भनेर यसलाई सचेतनापूर्वक त्यसरी बनाएको, यो इभल्भ भएको कुरा हो नि त यो त। त्यस कारणले अन्तको दिने कुराहरू, त्यो पनि राष्ट्रपतिले एउटा औपचारिक पत्रमा संविधानले नचिनेका शब्दहरू प्रयोग गर्न पाइँदैन। राष्ट्रपति भनेको औपचारिक संस्था हो, त्यसले त संविधानमा भएको शब्द, संविधानले जुन धारामा जुन कुरा लेखेको छ त्यही कुरा मात्रै त्यहाँ उल्लेख गर्नुपर्छ।
हाम्रो देशमा राष्ट्रपति छैन, राष्ट्रपतिको संस्था छैन, सिर्फ केपी ओलीको किचन क्याबिनेटको एकजना सदस्य चाहिँ राष्ट्रपतिका रूपमा हुनुहुन्छ, उहाँलाई राष्ट्रपति नभने पनि हुन्छ भन्ने किसिमका टिप्पणीहरू पनि प्रशस्त सुनिन्छन्।
अब गगन थापाको भनाइ हेर्ने हो भनेदेखि त केपी ओली ग्याङको एउटा सदस्य मात्रै हुनुभयो भनिदिनु भएको छ उहाँले, ग्याङ
होइन
किचन क्याबिनेट त बरु यो चाहिँ अलिकति यो चाहिँ पार्लियामेन्ट्री सिस्टममा किचन क्याबिनेटको कुराहरू आउँछ, त्यसलाई चाहिँ त्यति बेठिक मान्दैन होइन, अनौपचारिक रूपमा छलफल गर्ने योजना बनाउने कुराहरू गर्छ किचन क्याबिनेटले। तर यहाँ त ग्याङको कुरा हो, किन पटक पटक चाहिँ प्रहार गर्छ, अरूलाई अरूमाथि प्रहार गर्छ, व्यवस्थामाथि प्रहार गर्छ, आफ्नो स्वार्थ मात्रै हेर्छ, भनेदेखि त त्यो एउटा ग्याङ जस्तै त भयो नि, राज्य शक्तिको प्रयोग गरेर आक्रमण गर्छ भनेदेखि त्यो एउटा ग्याङ नै हो।
लगभग दुई तिहाईको म्यान्डेट पाएको यस्तो शक्तिशाली सरकार तिन वर्षमा आइपुग्दै गर्दाखेरि फ्रेस म्यान्डेट लिनुपर्ने अवस्थासम्म कसरी आइपुग्यो?
त्यो अब औसत मान्छे, अब औसत चेतना स्तरको मान्छेको भएदेखि एउटा तर्क हुन्थ्यो होला होइन, कसरी आयो भन्ने कुरा। अब उहाँभित्र उहाँ औसत मान्छेको जस्तो एउटा औसत समाजको मान्छे भएदेखि त त्यही अनुसारको तर्क गरिन्थ्यो गरे। अब उहाँको के भयो भने त्योभन्दा तलको, अब उहाँको दिमागमा के छ के छ, मानसिक दरिद्रता भएको मान्छेको सम्बन्धमा के कुरा गर्ने, मूल्य मान्यतामा आधारित भएर कुरा गरे पो हो त। उहाँले आफ्नो मानसिक दरिद्रतालाई महानता देख्नु भएको छ, म त महान एकदम राजा महाराजा भन्नुभएको छ हो। यो कुरा उहाँको र यो अरूको चेतना स्तर नै फरक छ। त्यस कारणले यो केपी ओलीमा भएको मानसिक दरिद्रता हो, यस्तो कुनै अवस्थै छैन। उहाँ चाहिँ दुई तिहाईको, झन्डै दुई तिहाईको चाहिँ प्रधानमन्त्री हो। उहाँलाई राम्रो काम गर्नको लागि कसैले रोकेको छैन, नराम्रो कामको लागि रोक्दाखेरि चेक एन्ड ब्यालेन्स त गर्नु पऱ्यो नि, ओभरसाइट त गर्नु पऱ्यो नि। तपाईँ हामीले पनि त आलोचना गर्छौँ, त्यही पार्टीका अरू सहकर्मीले, पार्टीले पनि उहाँहरूलाई सुझाव दिन्छ, केही चेक एन्ड ब्यालेन्स गर्छ, राज्यका अरू अङ्गहरूले चेक एन्ड ब्यालेन्स गर्छ। यो कुरा गलत भयो, अब उसलाई यति होल्डिङ्सलाई चाहिँ जग्गा दिइराख्दा पनि हामीले ठिक गऱ्यौँ भनेर भनिदिने, अथवा यति होल्डिङ्सको त्यही एउटा कम्पोनेन्टले दिएको चाहिँ त्यो संस्थाको चाहिँ कार्यालयमा पार्टी अफिस राख्दा पनि ठिक गऱ्यौ भनेर भनिदिने, तिमी चाहिँ एनसेलको चाहिँ मालिककोमा गएर बस्यौ, त्यहाँ गएर ठिक गऱ्यौ सिङ्गापुरमा भनिदिने हामीले हो। त्यो भनिदिएपछि सहयोग हुने, त्यसमा प्रश्न उठाउन थाल्यो भने असहयोग भयो, मलाई अवरोध भयो भनेर, अनि संविधानै भङ्ग गर्ने होइन, संसदै चाहिँ प्रतिनिधि सभा नै भङ्ग गर्ने, यो चाहिँ यो त यो के, यसलाई के महानता भन्ने, यसलाई के साहस भन्ने, यो त दुस्साहस हो, यो कुनै महानता होइन, यो चाहिँ दरिद्रता हो। त्यस कारणले उहाँ चाहिँ मानसिक रूपमा दरिद्र नेता हो।
अब यो परिस्थिति यस्तो गन्जागोल र अस्पष्ट स्थिति भयो, नेपाली राजनीति कतातिर जान्छ, लोकतन्त्रको कुनै इम्पोर्टेन्स छ छैन, संविधानको कुनै इम्पोर्टेन्स छ छैन, त्यसलाई सिरियसली लिने हो कि होइन, अथवा यो बच्छ कि बच्दैन भन्ने स्थितिमा हामी आइपुग्यौँ होइन। अब यो पछाडिको कन्टेक्स्ट तपाईँले कस्तो देख्नुहुन्छ? नेपाल कम्युनिस्ट पार्टीको भविष्य सकिएको
हो? भविष्य सकिँदैन त्यसरी होइन, त्यहाँ चाहिँ विभिन्न प्रकारका मान्छेहरू छन्, कोही त्यागमा आएका मान्छेहरू पनि छन्, जसले चाहिँ अब विचार त्यो आदर्श नमान्न पनि सकिन्छ, तर त्यो आदर्शप्रति निष्ठावान छन् कि छैनन् भन्ने कुरा हेर्नु पऱ्यो नि। त्यो आदर्श मिलेन, हामीले मन पराएनौँ, हामी अलग्गै हौँला, म अलग्गै हौँला, तर त्यो आदर्श जसले जे कुरा आदर्शको उसले चाहिँ वकालत गर्छ र उसको व्यवहार चरित्र त्यो छ भनेदेखि त्यस्ता मान्छे पनि त्यहाँ छन्, काङ्ग्रेसमा पनि छन्, कम्युनिस्टहरूमा पनि छन्, अब अरू पार्टीहरूमा पनि छन् त्यो मान्छेहरू। एउटा त्यो भयो, एउटा चाहिँ अब त्यहाँ आफ्नो निजी स्वार्थको लागि लागेका पनि होलान्, तिनीहरू पनि छन्। अब आदर्श भएकोले पनि अब आदर्श अझै अलिअलि छ भनेर त्यो फ्लेभर पाउँजेलि नछोड्न पनि सक्छ। अब स्वार्थमा लागेकाहरूको त स्वार्थको लागि चाहिँ उनी अब अर्को विकल्प नहुँदा, स्वार्थ आफ्नो पूर्ति गर्ने अर्को विकल्प नहुँदा त्यहाँ बसिरहन्छ नि। पार्टी जुटिरहने, पार्टी नफुट्ने पनि कारण के छ नि? अब यो के भन्छ के छ भन्दा, पार्टी फुट्दाखेरि त त्योभन्दा जोखिम बोल्नुपर्छ, मुखैमा आइसकेको चिज चाहिँ गुम्छ होइन भन्ने अवस्था भइसकेपछि फेरि स्वार्थको लागि मिल्छन्, अथवा डर र स्वार्थले मिल्ने र नमिल्ने कुरा भइरहेछ अहिले कुनै एउटा मूल्य मान्यताको लागि, आदर्शको लागि भन्दा पनि। भनेपछि अब फुट्दा बित्तिकै डर पैदा हुन्छ, म कमजोर हुन्छु, मलाई कसैले जेलै पो हालिहाल्छ कि, अर्को विपक्षीले चाहिँ सरकार बनाउँछ मलाई जेल हाल्छ कि भन्ने पनि होला, अथवा म त अहिले यो पदमा छु अब फेरि यही पदमा दोहोऱ्याउने हो कि, अथवा योभन्दा ठुलो पदमा जाने हो कि, त्यो पाइ आउँदै गरेको पद किन गुमाउने भन्छन्। अहिले हेर्नुहोस् न, गुट फेरबदल पनि भइरहेछ नि, यही कुरा हो नि, तरल अवस्था छ नि अहिले त, यो अझै बढ्दै जान्छ यो तरल अवस्था।
नेपाल त यस्तो देश हो जहाँ माओवादी जस्तो अपराधिक पृष्ठभूमि भएको पार्टी र नेपाली कङ्ग्रेस जस्तो लोकतन्त्रको पक्षधर पनि मिलेर सरकार बनाउन सक्ने हामीले देख्यौँ नि त होइन, संसारको सम्भवतः अन्य कुनै देशमा यस्तो हुँदैन होला। र फेरि सँगसँगै नेकपा एमाले र माओवादी मिलेर चाहिँ सत्ता कब्जा गर्न सकिन्छ भने फेरि अर्को समायोजन गरेर अर्को सिक्वेन्स डेभलप गरेर चाहिँ उनीहरूले गभर्मेन्ट बनाइदिए होइन, हामी स्थायी सरकार दिन्छौँ भनेर। एउटा यो 50 वर्ष 60 वर्ष उमेर काटेका एउटा सेट अफ पोलिटिसियन म देख्छु क्या, नेपाली कङ्ग्रेसमा एउटा सेट अफ पोलिटिसियन्सहरू देख्छु, तत्कालीन एमालेमा र माओवादीमा त्यो सेट अफ पोलिटिसियन्सहरू यसो हेर्दाखेरि के लाग्छ भने यी सबै पोलिटिसियन्सहरूलाई देशको पनि कुनै मतलब छैन, संविधानको पनि कुनै मतलब छैन, लोकतन्त्रको पनि कुनै मतलब छैन। यिनीहरूलाई मतलब सिर्फ केमा छ भन्दाखेरि चाहिँ हामी को मिलेर सबै गलत सबै खराब छौँ, हामीले सबैले आआफ्नो ठाउँमा गल्ती गरेका छौँ, तर हरेक इलेक्सनमा अथवा हरेक इम्पोर्टेन्ट पोलिटिकल पोजिसनमा जानुपर्ने बेलामा भागभन्डामा चाहिँ को मिल्यो भने चाहिँ के प्राप्त गर्न सकिन्छ मा मात्रै नेपाली राजनीति चाहिँ केन्द्रित भइरहेको। तर यो टाइमको मुद्दा के हो, के गर्नुपर्ने हो, गभर्मेन्टले सरकारले गर्नुपर्ने के हो, प्रायोरिटिजहरू के हो, यतातिर चाहिँ ध्यान नगएको स्थिति मैले चाहिँ त्यसरी हेर्छु। तपाईँ होपफुल हुनुहुन्छ यो 60 वर्ष उमेर कटेका उमेरको राजनीति गर्न खोजेको होइन, तर नेपाली पोलिटिक्समा चाहिँ डोमिनेन्ट एक किसिमको त्यो प्रभाव राख्नेहरू डिसिजन मेकर्सहरू चाहिँ प्रिटी मच 60 कटेका पोलिटिसियन्स सबै नै पार्टीमा त्यो देखेको भएर डु यु रियली थिङ्क द्याट दिज आर द काइन्ड अफ पोलिटिसियन्स हु क्यान एक्चुली ट्रान्सफर्म नेपाल र नेपाललाई टुङ्गोमा पुर्याउने, नेपाललाई विकासशील राष्ट्रमा पुर्याउने चाहिँ क्षमता, हैसियत अथवा इन्टेन्सन यी नेताहरूले राख्छन् आजको दिनमा?
अब यसमा मैले के देख्छु भने अब यो पुराना जो नेताहरू छन् उहाँहरूको उहाँहरूमा के बुझाइ छ भने अब यो जेल नेल पर्नु, विगतमा जे त्याग गर्नुभयो अथवा यातना पाउनुभयो त्यही नै योग्यता हो भन्ने छ। पहिला यो न्यारेसन चेन्ज गर्नु पऱ्यो। अहिले पनि उहाँहरूले मात्र होइन, यो युवा साथीहरू जो पार्टीमा हुनुहुन्छ उहाँहरूले पनि यो चाहिँ म त यति सालमा यसरी कुटाइ खाएको, यो गरेको, ऊ गरेको, अनि दिनभरि क्यारम बोर्ड खेलेर बसे पनि हुन्छ उहाँहरूले। अरू कुनै क्रिएटिभ कामहरू, प्रोफेसनल कामहरू, आफ्नो स्वार्जन गर्ने कामहरू, व्यवसायिक कामहरू केही गर्नु पर्दैन उहाँहरूले, अनि भाग खोज्न जाने हो। त्यसलाई चाहिँ उहाँहरूले त्यो भइसकेपछि के छ, अरू मान्छे त त्यसबाट अब आकर्षण पनि हुने भएन नि त, अरू मान्छे प्रोफेसनलहरू त नजिक जाने कुरा पनि भएन, बौद्धिक वर्ग प्रोफेसनलहरू नजिक जाने भएन, गयो भने पनि उनीहरूको त्यो प्रवृत्तिलाई स्वीकारेर जानुपर्ने भयो। अब यो खालको चरित्र अहिले निर्माण भएको छ पार्टीहरूमा, ठुला पार्टीहरूमा। अब यसमा अब यी ठुला नेताहरूको जो चाहिँ माथिल्लो पदमा हुनुहुन्छ उहाँहरूलाई त चेक एन्ड ब्यालेन्स त चाहियो नि त, हो उहाँका कतिपय कुराहरू मानिदिनुपर्छ हामीले, तर त्यसलाई निरन्तर चेक एन्ड ब्यालेन्स गऱ्यो भनेदेखि त्यो रूपान्तरण हुन्छ। तर चेक एन्ड ब्यालेन्स गर्नुपर्ने जो युवा तब्का हो, प्रोफेसनलहरू हो, नागरिक समाजहरू हो, उहाँहरूको पनि केही कमी कमजोरीहरू छन् यसमा। किन देवत्वकरण गरिदिइहाल्ने, देवत्वकरण गरेपछि के छ, कसैको आलोचना गर्न पाइएन। नेताहरूको त प्राय आफ्नो गुटको नेताको त देवत्वकरण गरिन्छ नि त, अनि देवत्वकरण गरिसकेपछि अरूले आलोचना गरिदियो भने पनि अनि त्यसमाथि आक्रमण गर्नु पऱ्यो, मेरो देवतालाई यसले चाहिँ आलोचना गर्यो भन्नु पऱ्यो होइन, ईश्वर समानको मान्छेलाई भनेर भन्ने कुरा आयो, यो छ। त्यस कारणले यसमा चाहिँ वस्तुनिष्ठ भएर जसको जे कमजोरी हो त्यो कमजोरी औल्याउने, त्यसलाई सुधार गर्ने, अब यो चाहिँ एउटा हिम्मत साहस चाहिँ सबैमा चाहिन्छ। अब यो यत्तिकै हुने कुरा पनि छैन, हेर्नुहोस् होइन, यो अलि लामै कोर्समा जाने कुराहरू हो। अब यो चाहिँ अब शक्तिमा धेरै कुराहरू, कतिपय हाम्रो आइडियल कुराहरू पनि त्यो शक्ति सन्तुलनमा आधारित हुन्छ। फेरि शक्ति कुनै तपाईँसँग भिजन त छ, तर त्यो भिजन कार्यान्वयन गर्नको लागि त्यो किसिमको शक्ति हासिल गर्न सक्नु भएन भने के गर्ने? अब त्यो शक्ति हासिल गर्नलाई के गर्नुपर्छ भन्दा फेरि यस्तै प्रवृत्तिका मान्छेहरूको साथ सहयोग चाहिँ अब टुटाउनु पनि मिल्दैन होला। अब यो राजनीति भनेको त्यस कारणले यो कम्प्लेक्स कुरा हो। यो आइडियल त एउटा छ, तर प्राग्मेटिक हिसाबले हेर्दा, प्र्याक्टिकल हिसाबले हेर्दा कस्तो रणनीति अब अख्तियार गर्ने हो? कोही अब एउटा दुस्साहसी निस्किनुपर्छ यस्तोमा। त्यो भएर दुस्साहसी कुन मानेमा? राम्रो कामको लागि दुस्साहसी।
तपाईँले
सुरुमा मिलेरै जाने पुराना जो शक्तिशाली नेतासँग, तर पदमा पुगिसकेपछि राज्य शक्तिको प्रयोग गरेर अनि चाहिँ लड्ने।
केपी ओलीको प्रसङ्गमा, प्रधानमन्त्रीको प्रसङ्गमा तपाईँले एक ठाउँमा केही पनि भन्नुभएको छ भन्दाखेरि केपी ओली चाहिँ जनताका लागि लडेर जेल बसेका होइनन्, मान्छे मारेर ज्यान मुद्दामा चाहिँ जेल बसेका हुन् भनेर भन्नुभएको छ। त्यही हो,
त्यो 100% सत्य हो। 9 जना मान्छे झापामा यो 28-29 सालमा मारिएका हुन्, त्यतिखेरको झापा हत्याकाण्डमा मारिएका हुन्। त्यतिखेर मान्छेहरू मारिँदाखेरि केपी ओली पनि त्यहाँको नेतृत्व पङ्क्तिमा सायद जिल्ला कमिटीको सचिव नै हुनुहुन्थ्यो र कतिपय घटनामा आफै उपस्थित हुनुभएको छ। धर्मप्रसाद ढकाल र उनको छोरा चाहिँ ज्ञानप्रसाद ढकाल को चाहिँ हत्या होइन, घाँटी छिनाएर हत्या, अब हातखुट्टा काटेर हत्या गरिएकोमा उहाँहरू चाहिँ उहाँ पनि उपस्थित हुनुहुन्थ्यो त्यही मुद्दामा उहाँले चाहिँ 14 वर्ष जेल बस्नुभएको भनेको उहाँ चाहिँ अदालतले प्रमाणित गरेको एउटा चाहिँ अब
अपराधी भनौँ न
अब उहाँ चाहिँ अब हत्यामा संलग्न व्यक्ति हो एउटा कसुरदार हो उहाँ त्यो फेरि किन भन्दाखेरि उहाँले एकदमै मैले सामन्तीहरूलाई मारेँ के मारेँ मारियो भन्ने पनि उहाँहरूको छ ग्लोरिफाई त्यसरी गर्नुहुन्छ तर त्यहाँ चाहिँ त्यस्तो सामन्ती मान्छेहरू मारिएका होइनन् त्यस्तो धर्मप्रसाद ढकाल आफै पनि कुनै सामन्ती होइन उनी उद्यमशील मान्छे हुन् एउटा समाजसेवी मान्छे हुन् कृषि पेसाको जगेर्ना गरेका मान्छे हुन् र कतिपय अरू मान्छेहरू के छ अब धर्मप्रसादको छोरा त झन् बिचरा उनी अब यो उसमा बनारसमा पढेर भर्खरै फर्केको भोलिपल्ट नै मारिएको छन् 18-19 वर्षको उमेरका छोरालाई मारिएको छ भात खाँदा खाँदै मारिएको छ त्यसपछि कतिपय मजदुरहरू मारिएका छन् होइन मजदुर मतलब किसान मारिएका छन् होइन त्यहाँ चाहिँ राजवंशी कति चौधरी होइन उग्रकान्त राजवंशी बुटन चौधरी विष्णुप्रसाद बिमल्ली यी कोही पनि धनी मान्छेहरू होइनन् त्यस कारणले आज उहाँहरू त्यस्ता मान्छे मारिने हो त्यस्ता मान्छेलाई सामन्त भन्ने हो भनेदेखि त आज सबभन्दा ठुलो सामन्तमध्ये केपी ओलीजी पनि हुनुहुन्छ कि उहाँले आज गोली थाप्न तयार हुनुहुन्छ त हुनुहुन्न हो त्यस कारणले त्यो फेरि कुनै चाहिँ त्यो लोकतन्त्र ल्याउनलाई गरे होइन नि म प्रजातन्त्रको लागि कहाँबाट हुन्छ उहाँ त उहाँले भनेको चाहिँ राजनीतिक अभिष्ट पनि त्यतिखेर के थियो भने एकदलीय तानाशाही व्यवस्थाको वकालत गर्नुभएको थियो त्यतिखेर भनेपछि उहाँ लोकतन्त्रको लागि लडेको होइन
त्यस कारणले गर्दा लोकतन्त्रका लागि नलडेको भएर उहाँलाई यो लोकतन्त्रप्रतिको प्रेम चाहिँ अथवा लोकतन्त्र बचाउनुपर्छ भन्ने महसुस
छैन उहाँले पटक पटक 46 सालमा पनि उहाँको के योगदान छैन 46 सालको योगदान आन्दोलनमा होइन उहाँ चाहिँ यो 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 खालको व्यवस्थाको लागि पक्षधर हुनुहुन्नथ्यो उहाँ 62-63 को त तपाईँ हाम्रो हिजो अस्तिकै कुरा भइहाल्यो होइन उहाँ न गणतन्त्रको पक्षधर हो न जनआन्दोलनको पक्षधर हो तर जब गणतन्त्र जनआन्दोलन सफल भयो परराष्ट्र मन्त्री र उप प्रधानमन्त्री उहाँ नै हुनुभयो 46 सालको आन्दोलन सफल भएपछि पनि मनमोहनको पालामा उहाँ गृहमन्त्री हुनुभयो लाभ चाहिँ लिइरहनुहुन्छ उहाँले तर कहिले पनि उहाँ चाहिँ लोकतन्त्रवादी गणतन्त्रवादी भनेर त्यो अग्रपङ्क्तिमा आएर वकालत गरेको मान्छे होइन त्यहाँ
एउटा मलाई आश्चर्यजनक टिप्पणी के लागेको थियो भने जब गोकुल बास्कोटा यो 70 करोडको भ्रष्टाचारको काण्डमा उहाँले मन्त्रीपद गुमाउनुभयो त्यस पश्चात उहाँले एउटा अन्तर्वार्तामा के भन्नुभयो भनेर भन्दाखेरि म काभ्रेबाट जहाँबाट चुनाव जितेर आएको हो त्यहाँ 70,000 भोट लिएर आएर फेरि जितिदिन्छु भन्नुभयो त्यस्तै संविधान विरोधी संविधान मार्ने हिसाबले लोकतन्त्र मार्ने हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जुन निर्णय लिनुभयो यस पश्चात पनि केपी ओलीलाई अझै पनि लागेको होला नि त म स्थापितै भइराख्छु राजनीति मेरो सकिएको छैन भन्ने उहाँलाई पनि लागिरहेको होला केपी ओली लगायत गोकुल बास्कोटा जस्ता मान्छेहरूलाई आफूले यत्रो जघन्य अपराध गल्ती गरिसके पछाडि पनि केले कन्फिडेन्स दिन्छ फेरि राजनीतिमा म स्थापित हुन्छु म जित्छु म नेतृत्व गर्छु भन्ने कन्फिडेन्स कहाँबाट आउँछ होला
मैले सुरुमा पनि विषय प्रवेश गराएको थिएँ अर्थराजनीतिक साझेदार छ उहाँहरूको गोकुल बास्कोटाले त्यो 70 करोड पचाउन सक्छन् र अहिले त ब्याङ्कमा 10 लाख रुपियाँ हाल्नुभयो भने पनि तपाईँको त घन्टी बजिहाल्छ नि सोर्स खोजिहाल्छ नि राष्ट्र ब्याङ्कमा तपाईँको घन्टी बजिसकेका हुन्छ नि त्यसको सोर्स देखाउनु भएन भने त्यो जफत हुन्छ तपाईँ जेल पनि पर्न सक्नुहुन्छ 70 करोड त एक्लै त उनले व्यवस्थापन गर्न सक्दैन नि उनको चाहिँ अर्थराजनीतिक साझेदारहरू छन् उनीहरूसँग तस्करहरू छन् माफियाहरू छन् यो कालो धनको पृष्ठभूमि भएका व्यापारीहरू छन् होइन अथवा यति होल्डिङ्स नै पनि भने कसरी यो वृद्धि भइरहेछ त कालो धनलाई व्हाइट वास त्यही पो गरिरहेछ कि हो यो सबै कुरा होइन त्यसमा यति होल्डिङ्समा त गोकुल बास्कोटा पनि जोडिएकै छन् क्यारे होइन उनीहरूको त्यस कारणले के छ भने अब यो जगमा हो क्या उनीहरूले यो पैसा भइसकेपछि अनि त्यसपछि चाहिँ आफ्नो नेटवर्क पनि हुन्छ त्यसपछि आफ्ना भोटरहरू पनि हुन्छन् कार्यकर्ताहरू भिजिलान्तेहरू सबै खडा गर्न सकिन्छ अपराधिक गिरोहरूलाई पनि परिचालन गर्न सकिन्छ अपराधिक पृष्ठभूमि भएका मान्छेहरूले धम्की दिइसके त त्यहाँ त्यो चाहिँ काभ्रेबाटै धम्की पनि दिइसके नि त गोकुल बास्कोटाका मान्छेहरूले कतिपयले हो यो यसरी चाहिँ राजनीति चाहिँ कब्जा गर्ने कब्जाको राज्य अनि त्यसमा राज्य शक्ति पनि आफूसँग भएपछि त सहज भयो नि त राज्य शक्ति बजार शक्ति बजार प्रणाली पनि कब्जा गर्ने राज्य प्रणाली पनि कब्जा गर्ने समाज त अनि कब्जा गर्नलाई के गाह्रो छैन नि समाजको यो बौद्धिक जगत यिनीहरूलाई तर्सन सकिन्छ लखेट्न सकिन्छ झुटा मुद्दामा फसाउन सकिन्छ भन्ने कुरा छ नि हो लोभ्याउन सकिन्छ लोभ र त्रास यो दुईवटा हो कि खास यो भित्र प्रवेश गर्दै जानुभयो भने यो लोभ र त्रास चिन्नुभयो भने एउटा त्योबाट मुक्त हुनुभयो भने एउटा कुरा हो लोभ र त्रासबाट मुक्त अब तपाईँ भ्यालुजको भ्यालुज ड्रिभन हुनुभयो तपाईँ अब लोभ र त्रासको वरिपरि हो भने तपाईँ एउटा इन्ट्रेस्ट एउटा सेल्फिस इन्ट्रेस्ट ड्रिभन हुनुभयो तपाईँ किन लोभ र त्रासको स्रोत त एउटै हो नि त, त्यो त तपाईँ चाहिँ लोभी हुनुहुन्छ र डराउनुहुन्छ नि होइन, त्यस कारणले उहाँहरूको यो चाहिँ ट्याक्टिकल हो यो बढी होइन, यो ट्याक्टिकल के छ भने उहाँहरू कुनै मूल्य मान्यता स्थापित गर्न कम्युनिजम ल्याउनको लागि पनि होइन, उहाँहरू कुनै सामाजिक न्यायको लागि पनि होइन, यसमा खालि आफ्नो स्वार्थपूर्ति गर्ने, स्वार्थ सत्तामा गइसकेपछि राज्य शक्ति प्रयोग गरिसकेपछि कालो धन प्रयोग गरिसकेपछि आफ्नो इतिहास त्यसैले ग्लोरिफाई गर्न पाइन्छ भनेर उहाँले त्यही सम्झिनु भएको छ नि।
आयल निगमको प्रमुख हुँदै गर्दाखेरि भ्रष्टाचारमा लिप्त भएको अथवा त्यो मुद्दा अझै टुङ्गोमा नपुगिसकेको व्यक्तिलाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगको प्रमुखका रूपमा नियुक्त गरे,
तामेलीमा राखेर भनौँ हजुर, टुङ्गो उहाँहरूले त तामेलीमा सेटिङ मिलाएर तामेलीमा राख्नुभयो नि त, अघिल्ला थिए नि त एकजना गुलाम जसलाई गुलाम पनि भनियो, केपी ओलीले एउटा गुलाम राख्नु भएको थियो अध्यक्ष अख्तियारको प्रमुखमा, उहाँ गुलाम चाहिँ आफ्नो टेनियर सिद्धिने केही दिन अगाडि चाहिँ यसलाई तामेलीमा राख्नु भएको छ, तामेली भनेको केसलाई क्लोज गरेर जानुभएको छ उहाँले, अहिले यो सेटिङ रहेछ नि त अहिले प्रमुख बनाउनलाई। अब यसरी प्रमुख बनाइएको मान्छेले के गर्छन् भने अब ओलीले जति चाहिँ गरे पनि केही गर्दैनन्, अथवा ओलीको लागि भनेर कसैलाई तर्साएर असुली पनि गर्न सक्छन् लोकमानको रणनीतिबाट, अथवा ओली इतरका मान्छेहरूलाई तर्साएर चाहिँ ठेगान लाउने, उनलाई मुद्दा चलाउने पनि गर्न सक्छन्, असलै मान्छे रहेछन् भने पनि मुद्दा चलाउन सक्ने भए हो, यो खालको चाहिँ यो ट्याक्टिसमा हुनुहुन्छ, यो रणनीतिमा हुनुहुन्छ, यो भनेको दुर्भाग्यपूर्ण छ, यो कुरालाई बेलैमा चिनेर रोकथाम गर्नुपर्छ भनेर हामी अगाडि अगाडि बोल्ने हामी हो। अब हामीले बोलेको कुरा बेलैमा कसैले बुझेर त्यसलाई चाहिँ चेक एन्ड ब्यालेन्स गर्यो भनेदेखि अब यो ठुलो गल्ती हुनबाट रोक्छ, ठुल्ठुला दुर्घटना हुनबाट रोक्छ होइन, त्यतिखेर आलोचना गर्दाखेरि अब तिमीहरू पनि बेठिक, यो हाम्रो स्वार्थको विपरीतको कुरा भनेर अब हामीमाथि पनि एट्याक गरियो नि, कलेक्टिभली एट्याक गरियो नि कुनै बेला त होइन, ओली इतरका मान्छेहरू पनि हाम्रो विरुद्ध लागे नि, किन हामीले त बेलैमा यो कुराको सचेत गराएका थियौँ नि त, अब अहिले आइसकेपछि फेरि हामीसँगै उभिएका छन् ती मान्छेहरू पनि जो हिजो हामीलाई दुष्कार थिए, तिनीहरू ओहो यिनीहरूले भनेको कुरा ठिक रहेछ, केपी ओली र यिनको गुट, यिनको गिरोह चाहिँ बदमासै रहेछ भन्ने कुरा त अहिले फेरि उनीहरूले पनि महसुस गरेका छन् नि, अहिले त हामीलाई खोज्छन् नि फेरि यिनीहरूले, हाम्रो कुरालाई ट्विट गर्छन्, हाम्रो कुरालाई सेयर गर्छन् नि, अहिले उनको हितमा भयो अहिले चाहिँ।
ओके, अब म तपाईँलाई केही शब्दावलीहरू भन्छु, केही इन्स्टिट्युसन्सहरूको नाम भन्छु, जसलाई सुन्ने बित्तिकै तपाईँको दिमागमा कस्तो किसिमको प्रतिक्रिया आउँछ त्यसलाई छोटोमा तपाईँले टिप्पणी गरिदिनुहोस् है त।
हुन्छ,
नेपाल कम्युनिस्ट पार्टी सुन्ने बित्तिकै दिमागमा के आउँछ?
नेपाल कम्युनिस्ट पार्टी अब धेरै ठुलो पार्टी हो, यो धेरै ठुलो सञ्जाल हो र यो पछिल्लो समय यसलाई चाहिँ भ्रष्ट मान्छेहरूले कब्जामा पारिसकेका छन्, तर पनि जनता अहिले पनि भुलभुलैयामा छन् यो कम्युनिस्ट पार्टी हो भनेर, कम्युनिस्ट चरित्र गुमाइसकेको पार्टी हो नेपाल कम्युनिस्ट पार्टी।
नेपाली कङ्ग्रेस?
नेपाली कङ्ग्रेस एउटा डेमोक्रेटिक पार्टी हो, त्यसको डेमोक्रेटिक भ्यालुजमा उसले चाहिँ अन्तिम अवस्थामा डेमोक्रेटिक भ्यालुजमा उभिन्छ, तर त्यहाँ पनि फेरि के छ भने खास गरेर नेतृत्ववर्गको खास गरेर मूलधारमा जो छ देउबाको देउबासँग सम्बन्धित अर्थराजनीतिक गिरोह अर्थराजनीतिक साझेदारहरू जो छन् तिनले चाहिँ त्यो पार्टीलाई चाहिँ बन्धक बनाएका छन्। डेमोक्रेसीमा चाहिँ नेपाली काङ्ग्रेस प्रतिबद्ध छ डेमोक्रेटिक भ्यालुजमा, यस अर्थमा मैले अब अलिकन मैले के भन्छु भने कम्युनिस्टहरू चाहिँ इक्वालिटीको लागि सामाजिक न्यायको लागि प्रतिबद्ध हुनु पर्थ्यो, किन उहाँहरूको बेसिक क्यारेक्टर नै त्यही हो, डेमोक्रेसी भनेको त उहाँहरूको लागि यो लिबरल डेमोक्रेसी उहाँहरूको चाहिँ बेसिक क्यारेक्टर होइन। कम्युनिस्टहरूले के गर्नुभयो त्यही सामाजिक न्यायको लागि जुन मुद्दा उठाउनु भएको छ त्यसैमा उहाँहरूले बयान गरिनु भएको छ, त्यस कारणले अहिले निष्ठामा चाहिँ कम्युनिस्टहरूमा बढी विचलन आएको छ। काङ्ग्रेसको के छ सामाजिक न्याय त हो तर उसको सेकेन्ड प्रायोरिटी हो, पहिलो भनेको उसको लिबर्टी नै हो, उसको स्वतन्त्रता नै हो, स्वतन्त्रताको सम्बन्धमा काङ्ग्रेस चाहिँ मलाई लाग्छ अब सामाजिक न्यायमा त ऊ धेरै पछाडि नै छ तर स्वतन्त्रताको मामिलामा लिबर्टीको मामिलामा चाहिँ काङ्ग्रेसले अन्तिम अवस्थामा लड्छ त्यसमा अलि बढी निष्ठावान छ भन्ने लाग्छ मलाई।
जनता समाजवादी पार्टी?
जनता समाजवादी पार्टी अब यो कम्युनिस्टको इक्वालिटी काङ्ग्रेसको लिबर्टी भए जस्तै जनता समाजवादीको चाहिँ अलि त्यो चाहिँ इगालिटेरियनिज्म हुनुपर्ने हो, भनेको चाहिँ एउटा समतामूलक सबै जात जाति वर्ग समुदाय एउटै हो उस्तै बराबर हो भनेर त्यो खालको उसको
नपार्नेमा नजाउँ न
होइन उसको सिद्धान्त होइन. तर त्यहाँ पनि के छ भने अलि त्यो द्वैत एउटा चाहिँ डबल स्ट्यान्डर्डहरू छ जसले एउटा समतामूलक समाजको एउटा चाहिँ बहुलवादको वकालत गर्ने त्यसको प्रिन्सिपल छ. तर त्यहीँ पनि फेरि चाहिँ अर्को समुदाय हो आफू अप्रेस्ड क्लास अप्रेस्ड कम्युनिटीले चाहिँ त एउटा लिबरेसन पाउनुपर्छ. तर त्यहीँ पनि फेरि अर्को समुदायलाई हेर्दाखेरि त्यहाँ पनि केही शङ्का गरेर हेर्ने त्यही फेरि आफ्नै कन्स्टिट्युएन्सीमा चाहिँ आफू बढी छ त्यहाँभित्रका फेरि दुःखी गरिबहरू दलित समुदायका मान्छे मुस्लिम समुदायका मान्छेहरू मधेसतिर गयो भने तिनीहरूलाई फेरि चाहिँ शोषण गरिरहन पाउनुपर्छ जस्तो कुराहरू त्यो एटिच्युड. त्यस कारण त्यहाँ पनि अलि जुन एउटा इन्टिग्रिटी उहाँहरूको राजनीतिक आदर्शले जुन एउटा इन्टिग्रिटी माग गर्छ त्यो उहाँहरूले पनि पुरा गर्न सक्नु भएको छैन.
विवेकशील साझा पार्टी
विवेकशील साझा पार्टी चाहिँ अब एउटा पार्टीको एउटा कन्सेप्टको रूपमा चाहिँ आयो. अब यो कन्सेप्ट आइसकेको कन्टेन्ट चाहिँ आउन बाँकी भएको पार्टी हो र यसको चाहिँ परिपक्वतामा धेरै कमी छ. नेतृत्वको परिपक्वतामा असाध्यै कमी छ. आफै केही गर्ने भन्दा पनि अरूकोमा प्रतिक्रिया बढी दिने कुरा छ र चाहिँ यसमा के छ भने बढी चाहिँ केही काम गर्ने अभियान गर्ने त्याग गर्ने भन्दा पनि न्युज बनाउने भन्नेमा चर्चामा आउने भन्नेमा अनि यो बेनिफिट अफ डाउट पाइहालौँ सधैँ रहिरहन्छ हामीमाथि चाहिँ बाई डिफल्ट चाहिँ हामीलाई रोज्छन् जनताले भन्ने आफू केही गरेर आफू क्रिएटिभ भएर होइन आफूले केही हस्तक्षेपकारी भूमिका खेलेर आफ्नो चाहिँ अस्तित्व निर्माण गर्ने भन्दा पनि अरूलाई मन नपरेपछि हामीलाई हाल्छन् नि कुनै बेला राप्रपा नेपालले चाहिँ 25 सिट पाए जस्तो अरू च्वाइसै छैन बाई डिफल्ट चाहिँ उनलाई चाहिँ दुष्कार्नेले उनलाई सजाय दिनलाई पनि यता हालिदिने देखाए उनलाई देखाइदिनलाई यता हाल्ने भने जस्तो हो. त्यसरी चाहिँ हामीलाई रोजिहाल्छन् नि भन्ने यो नेतृत्वको सोच छ. अब युवाहरू अरू साथीहरूको चाहिँ त अब फरक पनि होला अलि चाहिँ अब केही त्याग गर्नुपर्छ भन्ने पनि होला. तर त्यो त्याग गर्न खोज्नेहरू सक्रिय हुन खोज्नेहरूलाई पनि नेतृत्वले त्यति मार्ग प्रशस्त गरेको छैन. त्यसलाई चाहिँ अलि सीमाबद्ध नै गरेको छ. यो अवधिमा जति गर्नुपर्ने थियो त्यो गर्न सकेको छैन.
राजा आऊ देश बचाऊ
राजा आऊ देश बचाऊ भन्नेहरू त उनीहरूको जुन चाहिँ कुरालाई उनीहरूको निष्ठामा कमी छ. त्यहाँ जो मान्छेहरू आएका छन् तिनीहरू सुशासनको लागि एउटा रुल अफ लको लागि आएको जस्तो देखिँदैन. राजा आउँदैमा सबै कुरा हुने पनि होइन र चाहिँ उहाँहरूले चाहिँ के छ भने अब राजा आइसकेपछि उहाँहरूले भनेको कुरा राजा सक्रिय राजा होइन भन्नुहुन्छ. अब एउटा संवैधानिक राजा भन्नुहुन्छ अथवा चाहिँ एउटा सेरमोनियल किङ भन्नुहुन्छ. तर सेरमोनियल किङले त यहाँ शासन गर्न पाउँदैन भनेपछि उहाँहरूको कुरा आफैमा बाजिने कुरा पनि छ. अब राजा आऊ देश बचाऊ भन्नेहरूको पनि त्यो कुनै एउटा निष्ठामा अडिएर भनेको कुरा छैन. अहिले त्यो मूल प्रवृत्ति त्यही देखिन्छ.
हिन्दू धर्मको माग प्रति तपाईँको के टिप्पणी छ?
हिन्दू धर्मको माग के छ भने अब हिन्दू धर्म अब यसको चाहिँ जसले हिन्दू धर्मको वकालत गर्दै हुनुहुन्छ उहाँहरूले हिन्दू धर्ममा भएका राम्रा कुराहरूलाई मान्दै नराम्रा कुराहरू हिन्दू धर्मको नाममा जे नराम्रा कुराहरू पनि छन् त्यहाँभित्र विकृति विसङ्गति छन् तिनीहरूलाई उन्मूलन गर्छु भनेर भन्न सकेको अवस्था छैन. त्यसको लिडरसिप लिएको भएदेखि उहाँहरूको राजनीति राम्रै कुराको लागि हो भन्ने हुन्थ्यो. तर हिन्दू धर्म खालि एउटा साम्प्रदायिकताको लागि हो भनेदेखि त्यो हिन्दू धर्मले जुन चाहिँ हिन्दू धर्मको जुन त्यो मूल यसको आदर्श हो त्यो मूल आदर्शलाई यसले पछ्याउन सक्दैन. जुन सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय भन्ने खालको कुराहरू छ. त्यसको उहाँहरूले एउटा उही मुस्लिम कन्ट्री हुनुहुन्छ भने हिन्दू कन्ट्री किन हुनु हुँदैन अथवा क्रिस्चियन कन्ट्री छ भने हिन्दू किन हुँदैन यो भनेको साम्प्रदायिकताको तहमा हो. तर हिन्दू यदि मूल आदर्श वैदिक आदर्शलाई मान्ने हो भने सम्प्रदायभन्दा माथि उठेपछि मात्रै बल्ल चाहिँ त्यो हुन्छ. त्यस कारणले हिन्दू धर्मको वकालत गर्नेहरूले अरू धार्मिक समुदायमाथि शोषण उत्पीडन हुँदैन हामी साम्प्रदायिक होइनौँ भनेर हिन्दू मूल्य मान्यताहरूको वकालत गर्नुपर्नेमा हिन्दू साम्प्रदायिकताको वकालत बढी भएको मैले देखिरहेको छु.
तर म
हजुर
नेपालको संविधानबारे तपाईँ के
नेपालको संविधान चाहिँ यसको पुरा अब रिभिजन हुनुपर्छ यो संविधानको. यो संविधानमा अत्यधिक धेरै त्रुटिहरू छन्. मूल आदर्श ठिक हुँदाहुँदै पनि यसका त्रुटिहरू व्यापक छन्. यसको जुन चाहिँ लेखन एक आपसमा विरोधाभासपूर्ण छ. रिक्तताहरू थुप्रै छन्। त्यस कारणले यसको चाहिँ पुनर्लेखन जस्तै अथवा यसको पुरै रिभिजन हुनुपर्छ. संशोधन मात्रै भन्यो भने केही दफाहरूको संशोधन होला तर यसको चाहिँ पुरै चाहिँ रिभिजन गर्नुपर्छ. रिभिजन गरेर यसलाई टिकाउन सकिन्छ, रिभिजन गरिएन, यसको पुनरावलोकन गरिएन भने यो संविधान टिक्दैन।
फेडरलिज्म, अहिले हामीले प्र्याक्टिस गरेको फेडरलिज्मप्रति तपाईँ के छ टिप्पणी?
फेडरलिज्मप्रति मेरो चाहिँ म फेडरलिज्मको म विरुद्धमा छैन, म फेडरलिज्म राम्रो व्यवस्था हो, तर फेडरलिज्म राम्रो हो भन्दैमा फेरि यो अनुसारको हामीले संस्कार विकास गर्न सकेनौँ भने देशमा ठुल्ठुला दुर्घटना पनि आउन सक्छन्। फेडरलिज्मलाई अहिले फाल्न हामी सक्दैनौँ, किनभने फेडरलिज्मको पक्षधर पनि उत्तिकै छन्। यो राजनीतिक मुद्दाबाट आएको हो, कुनै एउटा चाहिँ यो मानवाधिकारको मूल्य मान्यता यसरी भनेर आएको होइन, यो राजनीतिक मुद्दाबाट आएको हो। त्यस कारणले अब जत्रो आन्दोलन चाहिँ फेडरलिज्म ल्याउनको लागि भयो, भोलि फाल्न खोज्नुभयो भने त्योभन्दा ठुलो आन्दोलन हुनसक्छ, भनेको एउटा ठुलो लेजिटिमेसीको क्राइसिस आउनसक्छ, अव्यवस्था आउनसक्छ, देशलाई घात मात्रै हुन्छ, योभन्दा बढी लाभ चाहिँ हुने देखिँदैन।
अन्त्यमा मैले तपाईँलाई सोध्न बिर्सेका नभ्याएका तर तपाईँलाई भन्न मन लागेका केही कुराहरू छन् भने अन्त्यमा तपाईँका विशेष शब्द, स्पेसल्ली अहिले हामी यो जुन क्राइसिस पोसिबल क्राइसिसतिर देश उन्मुख हुँदैछ, सम्भवतः यही विषयलाई लिएर तपाईँले केही कुराहरू राखिदिनु भयो भने हामी यो पोडकास्टको अन्त्य गर्छौँ त्यस पश्चात।
अब हामी अहिलेको नागरिक, आजको युगमा नागरिकहरूको चिन्ता सरोकार हामी सबैले व्यक्त गरेका छौँ, तर यो चाहिँ हरेकले आफ्नो इन्ट्रोस्पेक्सन पनि गर्नुपर्छ। कतिपय कुराहरू हामी वस्तुनिष्ठ हुन सकिरहेको छैनौँ अहिले पनि, वस्तुनिष्ठ भएर त्यो चाहिँ एभिडेन्स बेसमा हामीले आफ्ना ओपिनियनहरू बनाउने, त्यो चाहिँ म आफैमा पनि लागू हुन्छ होला, त्यो गर्नुपर्छ। अहिलेको यो सूचना प्रविधिको विकासले गर्दाखेरि हामी वस्तुनिष्ठ हुने एउटा र वस्तुनिष्ठ हुँदा पनि कुनै एउटा वस्तु परिस्थितिलाई मात्र हेरेर होइन कि समग्रता समग्र वस्तुस्थिति हेरेर हामीले चाहिँ गर्नुपर्छ। अब कुनै नत्र अहिले यसरी चाहिँ यति धेरै हामी आलोचक भइरहेछौँ कि यो तहको आलोचना त कुनै पनि व्यवस्थाले थेग्न सक्दैन। योभन्दा राम्रो व्यवस्था ल्याइयो भने पनि अथवा राम्रै नेताहरू आए, राम्रै व्यवस्थापन हुन थाल्यो भने पनि एउटा देखेकै भरमा शङ्का गर्ने प्रवृत्ति पनि पछिल्लो समय बढेको छ। हुन त यो कुराहरू यो सूचना प्रविधिको प्रयोग गर्दै जाँदाखेरि यो वर्षभन्दा अर्को वर्ष, अर्को वर्षभन्दा अर्को वर्ष हामी पनि परिपक्व हुन्छौँ होला, त्यस कारणले कतिपय कुराहरू हुइमकै भरमा त्यसको पछि नलाग्ने। मैले अहिले यो कार्यक्रमहरूको भ्युवर्सहरू पनि हेर्छु मैले होइन, त्यहाँ अब कतिपय बौद्धिक मान्छेहरू राम्रै कुराको पनि एकदम उचितो कार्य हुन्छ, त्यो प्रमाणको पछि नलागिकन यत्तिकै पनि गरिया हुन्छ। कतिपय एकदम हल्का फुल्का कुराहरू हुँदै नभएका कुराहरूलाई पनि ठुलो चाहिँ त्यसलाई भाइरल बनाइएको हुन्छ। त्यस कारणले हामीमा पनि एक किसिमको मेच्युरिटी आउनुपर्छ, त्यो भयो भने मात्रै हामीले समाजलाई दुर्घटना नभइकन एउटा सहज रूपमा अगाडि बढाउनको लागि मद्दत होला भन्ने चाहिँ मेरो निष्कर्ष हो। त्यसको लागि म यहाँहरू सबैलाई आह्वान गर्छु।
हस् त, खुलामञ्च पोडकास्टमा समय दिनुभयो, हामीलाई विचार बाँड्नुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।